بسم الله الرحمن الرحيم. ہم سورہ یونس کی 60 آیات کر چکے تھے، یعنی 6 رکوع، اور یہ 11واں پارہ چل رہا ہے. اس کے آگے انشاءاللہ سمجھنے کی کوشش کریں گے. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. ما تکونو فی شان وما تتلو منہ من قرآن ولا تعملون من عمل الا كنا عليكم شهودا اس تفیزون فیہ. یعنی تم دیکھیے، یہ پلورل ہے، تم لوگ کسی کام میں کسی حال میں نہیں ہوتے. شان اردو میں کچھ عجب مس یوز ہو گیا ہے، پرائڈ فخر کے اس میں آیا ہے. شان کا مطلب عربی میں حال کا ہے، یعنی کسی معاملے میں مصروف رہنا. جیسا اللہ تعالیٰ کے بارے میں سورہ رحمان میں آیا کہ ہر لمحہ وہ کسی نہ کسی معاملے میں مصروف رہتے ہیں. تو اب ہم اس کو شان سمجھتے ہیں، پرائڈ کے سینس میں آتا. اردو میں پرائڈ کا جو مفہوم ہے عربی میں نہیں ہے. یعنی یہاں مطلب یہ آ رہا ہے کہ تم لوگ کسی معاملے میں مصروف نہیں ہوتے، نہ اس معاملے کے بارے میں قرآن میں پڑھتے ہو، نہ اس پہ کوئی عمل کرتے ہو، مگر ہم تم پہ گواہ رہتے ہیں، دیکھتے رہتے ہیں جب تم اس کام میں مصروف رہتے ہو. تو معلوم ہوا کہ ہماری کوئی حرکت اللہ تعالیٰ کی نظر سے چھپی ہوئی نہیں ہے. ہر حال میں اللہ تعالیٰ ہم کو، اگر ہم وہ یعنی جو بھی حال میں رہتے ہیں اس حال کے بارے میں، جیسا رمضان کا مہینہ آ رہا ہے، روزوں کی حالت میں ہے، روزوں کے بارے میں قرآن پڑھ رہے ہیں، حدیث پڑھ رہے ہیں، وہ بھی اللہ تعالیٰ کو معلوم ہے، اور پھر روزہ رہ کے عمل کر رہے ہیں وہ بھی اللہ تعالیٰ کو معلوم ہے. تو نہ تم کسی چیز میں مصروف رہتے ہو، نہ اس کے بارے میں قرآن میں پڑھتے ہو، نہ اس پہ عمل کرتے ہو، لیکن ہم اس پہ گواہ رہتے ہیں. اب یہاں ایک بات، جب تم ان کاموں میں مشغول رہتے ہو، تو یہاں ایک بات یا نوٹ کرنا ہے کہ شہودا، ہم شاہد رہتے ہیں، گواہ رہتے ہیں. تو اب یہاں ایک بڑی اصل چیز یہ ہے کہ دنیا کا جو کورٹ ہوتا، دنیا کی جو عدالت ہوتی، وہاں جج الگ ہوتا اور گواہ الگ ہوتے. یہ اللہ تعالیٰ کی عدالت میں جج بھی اللہ تعالیٰ ہے، گواہ بھی اللہ تعالیٰ ہے. بے فرض کیجئے آپ رانگ سائڈ جا کے کسی کو ٹکر مار دیے، اتفاق سے اپوزٹ ڈائریکشن میں جج صاحب کی گاڑی آ رہی تھی، ان کے پاس ہی آپ کا کیس چلے گیا، تو وہ کیس میں بولیں گے کہ بھائی میں خود دیکھا ہوں یہ رانگ سائڈ جا کے مارا ہے. تو اللہ تعالیٰ کے بارے میں ہمارے ذہن میں یہ رہنا ہے کہ ہمارا ہر عمل، ہمارا ایمان، ہماری ہر دل کی کیفیت سے جو ہے اللہ تعالیٰ واقف ہے، جبکہ ہم اس میں مصروف رہتے ہیں. وہ ماں یازوبو الربی کا مسخال ذرت فل ارضی ولا فل سما ولا ازغرا من ذالک ولا اکبرا الا فی کتاب مبین. اور آپ کے پالنے والے مالک یعنی اللہ تعالیٰ سے ایک ذرے کے وزن کی بھی کوئی چیز چھپی ہوئی نہیں ہے، کہ ایک ذرے کے وزن کے برابر بھی کوئی چیز چھپی ہوئی نہیں ہے آسمانوں اور زمین میں، نہ اس سے چھوٹا نہ اس سے بڑا. لیکن یہ ایک کھلی ہوئی کتاب میں، ایک کھلے ہوئے ریکارڈ میں لکھا ہوا ہے. دیکھیے اس کا مطلب کیا ہے کہ لوح محفوظ کی بات آئی ہے، آگے صورتوں میں بات آ رہی ہے، کتاب مقنون کی بات آ رہی ہے. تو یہ ساری کائنات کی ایک انوینٹری ہے اللہ تعالیٰ کے پاس، رجسٹر سمجھیے آپ، کہ جو جو چیزیں ہیں وہاں وہ بھی لکھا ہوا ہے، اور جو جو حادثات ہوئیں گے، جو جو ایونٹس ہوں گے وہ بھی لکھا ہوا ہے. یہ آپ ہم یہاں بیٹھے ہوئے ہیں، یہ کائنات کی تخلیق سے پہلے حدیث کے مطابق 50,000 سال پہلے پورے انسانوں کی پوری کائنات کی تقدیر لکھ دی گئی تھی. تو مومن کا تو یہی ایمان ہونا ہے کہ کوئی چیز ایسی دنیا میں نہیں ہے، کوئی واقعہ، کوئی حادثہ، کوئی چیز نہیں ہوتا، لیکن جو ہے اللہ تعالیٰ پہلے سے کتاب میں لکھ دی ہیں. اب یہ ہے کہ ہم کو نہیں معلوم، لیکن ہمارا کریڈٹ کیا ہے، اللہ تعالیٰ کا علم ہے، ہم کیا کریں گے معلوم ہے. دیکھیے ایک آدمی پنکھا بنایا ہے، اس کو معلوم ہے کتنے ریولوشنز پر منٹ چلے گا، وہ کتنی دور تک ہوا پھینکے گا. ٹیوب لائٹ بنایا ہے، اس کو معلوم ہے کتنے وولٹیج پہ سل گئے گی، اس کو تمام چیزیں لکھ دیا ہے، وہ اتنے وولٹس پہ چلے گی، اس سے کم وولٹیج رہا تو نہیں چلے گی. تو اس طریقے سے اللہ تعالیٰ ساری کائنات کریٹ کریں، پیدا کریں، تو انہوں نے ہر ایک کائنات کے ہر چیز کے بارے میں لکھ دیا ہے کہ ایسا ایسا ہوگا، یہاں یہاں یہ وقت رہیں گے، ختم ہوگی بات. تو یہ تقدیر پہ ایمان ہے، لیکن یہ تقدیر آپ کو مجبور نہیں کرتی کہ ویسی عمل کریں، کیونکہ آپ کو تقدیر معلوم ہی نہیں. آپ کو معلوم ہی نہیں ہے کہ میں نیکسٹ مومنٹ جملہ بولوں گا یا نہیں بولوں گا، مجھے یقین نہیں ہے، مر جا سکتا ہوں، ہارٹ فیلئر ہو جا سکتا ہے، کچھ بھی ہو سکتا ہے، سبھی کو ہو سکتا ہے. तो फ्यूचर नहीं मालूम, तो तकदीर कंपल्शन नहीं है हमारे पे। तो मोमिन का तरीका क्या होता, वो ईमान रखना कि अल्लाह ताला के इल्म में तमाम चीजें हैं और अपने फैसले से कुरान और हदीस के मुताबिक अमल करना, और वो अमल हो जाता है तो समझना कि वो तकदीर में है। आप बस इरादा करें, अमल नहीं हुआ, समझना कि तकदीर में नहीं है। तो इस लिहाज से मोमिन को यानी बहुत ज्यादा खुशी भी नहीं होती कि उछल रहा है, फख्र कर रहा है अपने कामों पे, और बहुत ज्यादा रंज भी नहीं होता क्योंकि उसको मालूम है कि अल्लाह ताला की मर्जी पे सारी कायनात हमारी जिंदगी भी चल रही है। तो हर चीज किताब में लिखी हुई है। अब जैसा समझिए कि मस्जिद है, मस्जिद में कितनी जानिमाजें हैं, ट्यूबलाइट्स कितनी लगे हुए हैं, पंखे कितने हैं, क्या है, तमाम चीजें जो है एक रजिस्टर में लिखा हुआ है, स्टॉक रजिस्टर जिसको आप बोलते हैं, और उसके साथ साथ हादसात भी लिखे हुए हैं कायनात में क्या क्या चीजें होंगी, कैसे होंगी। आला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून, खबरदार जान लो, बी अवेयर जैसा बोलते हैं कि अल्लाह के जो दोस्त हैं उन पे ना कोई खौफ होगा और ना कोई गम होगा। अल्लाह के औलिया, अल्लाह के जो दोस्त हैं उनकी कैटेगरी, उनका डेफिनेशन आ रहा है। औलिया अल्लाह कौन होते हैं? हम बनाने से नहीं होते, अल्लाह ताला बनाने से होता। बात समझने की, हम कोई नहीं है किसी को कोई मुकाम देने वाले। हम लोगों में एक बड़ी बेवकूफ़ी हो गई कि हम खुद लोगों को मुकामात दे रहे हैं, ये अल्लाह ताला दे रहे हैं। यहाँ पहचानना है कि औलिया अल्लाह कौन है। पहले तो इनके बारे में आ रहा है कि ना इनको कोई खौफ होता है ना कोई गम। देखिए, इससे पहले बात आ चुकी है कि खौफ मुस्तकबिल का की फीलिंग होती है और गम पास्ट की फीलिंग होती है कि भाई कल वो पैसे मिलते नहीं मालूम, कल का खौफ है। और गम काय का है, मैं ऐसा नहीं बोलना था, उसको गलती हो गई, मैं झिड़क दिया ऐसा बोला, पास्ट का गम है। तो जैसा मैं बताया कि प्रोफेसर विलियम जेम्स एक साइकोलॉजी के प्रोफेसर हैं, अच्छी किताबें उन्होंने लिखी हैं, तो उसमें उन्होंने ये टाइम को डिस्क्राइब करते हुए कहा कि पास्ट हैज गॉन, यू डोंट हैव एनी कंट्रोल ऑन इट। जो माजी है वो चले गया, उस पर आपको कोई काबू नहीं है। फ्यूचर हैज नॉट येट कम, मुस्तकबिल अभी आया नहीं, उस पर भी आपको कोई काबू नहीं है। नाउ, अब आप बोलने तक माजी हो जाता है, पास्ट हो जाता है, उस पर भी आपको कोई काबू नहीं है। फिर किस पे उछल रहे हैं आप, सोचिए। देखिए, थोड़ी देर, थोड़ा वक्त लीजिए, लेके सोच के देखिए कि माजी आपके हाथ में नहीं है, मुस्तकबिल आपके हाथ में नहीं है। आप ये जुमला बोलने तक वो जुमला माजी में चले गया तो फिर आपके हाथ में क्या है, या मान लेना है अल्लाह ताला। तो अब ये बात है कि जो अल्लाह के दोस्त हैं, जो अल्लाह ताला, देखिए वली वाउलाम ये का जो मादा है उसमें कई माने आते हैं। एक माने ये आते हैं कि तवल्ला, पलटना, जो अल्लाह ताला के तरफ बार बार पलटते हैं। वली अल्लाह ताला का दोस्त, अल्लाह ताला जिसके मददगार हैं, अल्लाह ताला जिसके गार्डियन हैं, जो गार्डियन मानता है अल्लाह ताला को, तो उसको ना कोई खौफ होता है और ना कोई गम होता है। अब ये लोग कैसे हैं दुनिया की जिंदगी में, कैसे हैं? अल्लज़ीना आमनू व कानू यत्तखून, ये वो लोग हैं जो ईमान लाते हैं और तक्वा अख्तियार करते हैं। दोनों चीजों को समझना पड़ेगा हमको। ईमान बगैर अमल के कोई उसकी वैल्यू नहीं है। अल्लज़ीना आमनू व अमिलुस सालिहाती की जो बात आई है, तो ईमान का तकाजा यह है कि ये ईमान का मुजाहरा होना है आपके अमल से। तो मालूम हुआ कि ये लोग ईमान लाते हैं, अल्लाह ताला पे यकीन रखते हैं कि अल्लाह पे, फरिश्तों पे, नबियों पे, किताबों पे, मरने के बाद हिसाब किताब पे, तकदीर पे, ये तमाम चीजों पे ईमान लाते हैं। तो फिर कुरान पे वैसे ही अमल करते हैं जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया, अपना कोई तरीका ईजाद नहीं करते। फिर उसके बाद में वो कानू यत्तखून, और ये तकवा अख्तियार करते हैं। तकवे के जो बुनियादी माने हैं, बचना, कैसे बचना, गुनाहों से बचना। मुत्तकी कौन होता है? जो अल्लाह से डर के गुनाहों से बचता है उसको आप मुत्तकी बोले। फिर सूरह बकरा में बात आ गई कि अलिफ लाम मीम ज़ालिकल किताबु ला रैब फीह हुदल्लिल मुत्तकीन, के मुत्तकीन कौन है? अल्लज़ीना युमिनूना बिल ग़ैबि व युक़ीमूना सलाता व मिम्मा रज़क़नाहुम युन्फ़िक़ून। तो ये तकवे में ईमान भी आ गया और फिर खैरात भी आ गई, नमाज भी आ गया, अमल भी आ गया। तो मालूम हुआ कि मुत्तकी वो लोग हैं जिनके, और तकवा सूरह हज में इंशाअल्लाह हम पढ़ेंगे और पहले पिछले दौरों में पढ़ चुके हैं कि तकवा दिल की कैफियत है। यानी ये अल्लाह से, इनके दिल अल्लाह ताला से डरे हुए होते हैं, और इस डर की कैफियत में ये ईमान भी लाते हैं और उस पर अमल भी करते हैं। मुत्तकी ये लोग होते हैं। तो औलिया अल्लाह कौन हुए? वो जो ईमान लाए, अमल साले करे, और फिर अल्लाह के खौफ से, गुनाहों से बचते रहे, और फिर उसके बाद में कुरान और हदीस पे वैसे ही अमल करे जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया। लहुम बुशरा फिल हयात दुनिया व फिल आखिरा, उनको खुशखबरी है इस दुनिया की जिंदगी में भी और आखिरत में भी। یہاں بھی ان کی زندگی بڑی اچھی گزرے گی اللہ تعالیٰ کے احکامات کے مطابق, اور پھر آخرت میں بھی بہترین زندگی گزرے گی انشاءاللہ. وَلَا تَبْدِيلَ لِكَلِمَاتِ اللَّهِ, اور اللہ تعالیٰ کے کلمات یعنی بات, احکامات, ان کے وعدے کبھی بدلتے نہیں. یہ جو خوشخبری کی بات آئی ہے کہ دنیا کی زندگی میں بھی ان کو خوشخبری ہے اور آخرت میں بھی خوشخبری ہے, یہ وعدہ ان اللہ تعالیٰ بدلتا نہیں. ذَلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ, اور یہ ہے حقیقت میں یہ ہے سب میں بڑی کامیابی. کیا کامیابی ہے؟ آپ دیکھیے کہ ایسی زندگی گزارنا, اللہ پہ بھروسہ ہے, نہ فیوچر کا کوئی خوف ہے نہ پاس کا کوئی غم ہے, اللہ کے فضل سے قرآن حدیث پہ زندگی گزر رہی ہے, ایسے اولیاء اللہ بنے ہوئے ہیں, اور پھر اس کے بعد میں جو ہے ایمان لاتے ہیں, عمل صالح کرتے ہیں, تقویٰ کرتے ہیں, اللہ تعالیٰ سے خوف رکھتے ہوئے, گناہوں سے بچتے ہوئے جو ہے قرآن پہ ویسی عمل کرتے ہیں جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا, یہ اولیاء اللہ ہے. تو اللہ تعالیٰ ہم کو, ہمارے متعلقین کو ان میں شامل کر دے, کیونکہ یہاں یہ بات آ رہی ہے کہ ذالک ہو الفوز العظیم, یہی وہ بڑی کامیابی ہے. فوز اچیومنٹ ایکچولی اگر دیکھا جائے تو فلاح اور فوز میں جو ڈفرنس محسوس ہوتا ہے, فلاح کامیابی اور فوز جو ہے اچیومنٹ, یہ سب میں بڑا اچیومنٹ ہے. پھر نوبل پرائز مل گئی, کیا اچیومنٹ ہوا بھلے بھی, تو دنیا میں ہوئی, کچھ پیسے مل گئے, کچھ شہرت ہو گئی, ہو گیا, لیکن یہ جنت تو ہمیشہ کے لیے کی ہے. تو یہ جو ہے اصل اچیو سب میں بڑا اچیومنٹ ہے. ولا يَحْزُنْكَ قَوْلُهُمْ إِنَّ الْعِزَّةَ لِلَّهِ جَمِيعًا وَهُوَ السَّمِيعُ الْعَلِيمُ, اور ان کی باتیں آپ کو غم میں نہ ڈالیں, بے شک عزت تمام کی تمام اللہ تعالیٰ کی ہے, اور وہ سننے والا ہے اور علم رکھنے والا ہے. اب یہ ان کی باتیں آپ کو غم میں نہ ڈالیں, دیکھیں یہ جو بات کرتے ہیں, اب جیسا رسول اللہ صلی اللہ علیہ وسلم نبی بنا کے بھیجے گئے, اب کوئی صاحب مان ہی نہیں رہے, نعوذ باللہ, آپ کو شاعر بول دیے, مجنون بول دیے, تو یہ غم بھی ہے, بے عزتی بھی ہے. دیکھیں میں بار بار اپنی یہاں مثال دیتا ہوں کہ اللہ کے فضل سے یہاں لوگ عزت سے ملتے ہیں, بے عزتی کا کبھی تجربہ نہیں ہوا, اور وہ تو اللہ تعالیٰ نے ان کو بھیجا تھا کتابیں دے کر, رسولوں کو پیغام دے کے بھیجا تھا, اور ان کو نہیں ماننا, ان کو جھوٹا بولنا, مجنون بولنا, دیوانہ بولنا, شاعر بولنا, تو کتنا نہیں غم ہوتا ہوگا. ہم کو تو وہ ایکسپیرینس ہی نہیں ہے اللہ کے فضل سے, وہ غم کا ایکسپیرینس ہی نہیں ہے ہم کو. تو جب غم کائے پہ ہوتا کہ انسلٹ کر رہے ہیں آپ کو, آپ سچے ہیں اور آپ کو جھوٹ بول رہے ہیں, یا آپ اپنے سے بنا کے لائے ہیں, تو بے عزتی ہو رہی ہے. تو غم کی وجہ سے بے عزتی ہو رہی ہے, اپنی مرضی کے خلاف ہوتا ہے تو غم ہوتا ہے. تو یہاں اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو عزت, جملہ پوری عزت ہمارے ہاتھ میں, ہم جس کو چاہتے ہیں عزت دیتے ہیں, جس کو چاہتے ہیں جو ہے ذلیل کرتے ہیں, اور وہ اللہ تعالیٰ سننے والا, علم رکھنا ہے رکھنے والا, آپ کیا بول رہے ہیں, وہ لوگ کیا بول رہے ہیں, وہ سن بھی رہا ہے اور اس کا علم بھی اللہ تعالیٰ کو ہے. آلا ان للہ من فی السماواتی و من فی الارض, یہ جان لو کہ جو کوئی آسمانوں میں ہے اور جو کوئی زمین میں ہے وہ اللہ کا ہے. پھر ہم بھی زمین میں ہیں, ہوائی جہاز میں اڑے تو آسمانوں میں رہیں گے, لیکن جو بھی زمین میں ہے, جو بھی آسمانوں میں, وہ اللہ تعالیٰ کا ہے, ہم بھی اللہ تعالیٰ کے. بھئی ہماری حیات اس کی دی ہوئی, ہماری ہدایت اس کی دی ہوئی, ہماری عزت اس کی دی ہوئی, ہماری حکمت اس کی دی ہوئی, ہمارا علم اس کا دیا ہوا. آپ شام تک گنتے بیٹھیے کون سی چیز ہے جو آپ بول سکتے ہیں کہ میری وجہ سے, کوئی چیز نہیں ہے آپ کے پاس. بلا وجہ شیطان جو ہے آپ کو بھڑکا رہا ہے. تو یہاں یہ بول رہے ہیں کہ جو کچھ آسمانوں میں اور زمین میں, جو کوئی آسمانوں اور زمین میں ہے وہ اللہ تعالیٰ کا ہے. یہاں من آیا ہے, کئی جگہ پہ ماں آیا, یہاں جو کوئی ہے جاندار اور ماں سے جو کوئی بھی چیز جو ہے انینیمیٹ کے واسطے آیا ہے. وَمَا يَتَّبِعُونَ الَّذِينَ يَدْعُونَ مِن دُونِ اللَّهِ شُرَكَاءَ, اور وہ لوگ جو اللہ سے ہٹ کے دوسروں کو پکارتے ہیں وہ کس کی اتباع کرتے ہیں؟ جو وہ لوگ جو اللہ سے ہٹ کر دوسروں کی اتباع کرتے ہیں, پیروی کرتے ہیں, جو شرکا کی, وہ کس کو پکارتے ہیں؟ کوئی چیز ہی نہیں. دیکھیں یہ بات کو اچھی طریقے سے سمجھنا ہے کہ ایک ہی خالق ہے, میں بار بار تقریباً ہر درس میں دہراتا ہوں کہ ایک ہی خالق ہے, باقی کے مخلوق ہیں. دیر از اونلی ون کریٹر اینڈ ریسٹ از کریشن. تو شرک کیا ہے؟ ٹو ایلیویٹ سم تھنگ فرام دا کریشن ٹو دا لیول آف کریٹر, کسی چیز کو مخلوق کے مقام سے اٹھا کے اس کو خالق کے برابر بنا دینا. اب اللہ سے ہٹ کر اگر کسی دوسروں کو پکارتے ہیں تو مخلوق کو پکارتے ہیں, اور یہ مخلوق کو پکارنے کی سزا سورہ نساء میں ہم پڑھ چکے ہیں 48 اور 116 آیت میں, کہ اگر اللہ تعالیٰ چاہے तो तमाम गुनाहों को माफ कर सकता है अगर वो चाहे, लेकिन शिर्क के गुनाह को माफ नहीं करेगा। तो तुम जो हट के जो है, अब किस किस को पुकारते हो? हम उलमा को पुकारते, फरिश्तों को पुकारते, जिनों को पुकारते, अपनी सोसाइटी को पुकारते, क्लब की मेंबरशिप को पुकारते, अपनी ख्वाहिशों को पुकारते, लोगों को पुकारते, लोगों की खातिर जिंदगी तबाह कर रहे हैं। भाई देखिए, इस्लाम में ऐसा नहीं है, कुरान और सुन्नत से ये बात साबित नहीं। मैं नहीं करा तो लोग क्या बोलेंगे? तो इस तरीके से हम अल्लाह ताला के अलावा दूसरों को जो है वो मुकाम दे बैठे हैं। ये जो है माफ होने का गुनाह नहीं है। अल्लाह ताला हम सबको जो पिछली गलतियां हुई उसको माफ कर दे, हमारे मुतअल्लिकीन से, और आगे इन गलतियों से जो है अल्लाह ताला बचा ले। इन यत्तबीउना इल्ला ज़न्ना व इन हुम इल्ला यख्रसून। ये किसी चीज की पैरवी नहीं करते, इत्तबा नहीं करते, मगर गुमान की पैरवी करते हैं, गेस है, और ये कुछ नहीं बोलते लेकिन झूठ बोलते हैं, ये गुमान की पैरवी करते हैं। देखिए एक बात और, एक मैं मिसाल यहां लिख लिया था कि जो है दूध है, 20 रुपये किलो समझिए कि दूध है, बेहतरीन दूध है, उसमें आप दो लीटर दूध में आप 1 लीटर पानी मिला दिए तो 3 लीटर हो गया। अब उसको आप 20 रुपये से बेचे तो पानी को आप 20 रुपये से बेच रहे हैं, आप पानी की वैल्यू नहीं है, दूध की वैल्यू 20 रुपये है, लेकिन पानी मिला के पानी को रंग दे दिए हैं दूध का आप, और पानी को जो है आप 20 रुपये से बेच रहे हैं। तो इस तरीके से अल्लाह को छोड़कर दूसरों को पुकारने का मतलब यही हुआ कि जो खालिक खालिक हैं उनको छोड़ के आप मखलूक को जो है खालिक की के जात और सिफात में शरीक कर दे रहे हैं। अल्लाह ताला इससे महफूज रखे। और ये जो फॉलो करते हैं कुछ भी नहीं है, सुपरस्टिशंस हैं, गेस है, कंजेक्चर है, फिलोसफीज हैं, आइडियोलॉजीज हैं, इसकी फॉलो करते हैं। कहीं आपको रिटर्न सबूत इन चीजों का नहीं मिलता जो मखलूक को जो है अल्लाह के बराबर बनाते हैं, कहीं रिटर्न सबूत नहीं मिलता, कहीं नहीं मिलता, चाहे मुसलमानों से हटके दूसरे लोग करते हो, चाहे हम लोग करते हो, क्योंकि हमारे में भी बहुत सी ऐसी चीजें आ गई हैं, बहुत सी ऐसी चीजें आ गई हैं जो कुरान और हदीस से साबित ही नहीं है कि ये इस्लाम का एक हिस्सा है, साबित ही नहीं है। ये जो है सिर्फ एक फिलॉसफी है। अब जैसा फिलॉसफी की मैं एक मिसाल देता हूं कि भाई एक साहब समझा रहे थे, मुझे समझा रहे थे, साहब आप मिनिस्टर से मिलना चाह रहे हैं, आप डायरेक्टली मिल सकते हैं, आपको पीए से मिलना पड़ता पहले। अब जो कच्चे जहन का रहता उन्हें मान लेता बात को, बोले हो सही बात है भाई, मिनिस्टर से डायरेक्टली कहां मिलते, पीए से मिलना, बल्कि पहले तो चपरासी से मिलना पड़ता, चपरासी पीए के पास लेके जाता, पीए जो है मिनिस्टर को बात पहुंचाता, बात कच्चे जहन के जो लोग हैं उनको बात समझ में आ जाती। तो आप अल्लाह ताला को मिनिस्टर से कहां से मिला रहे हैं? वलम यकुल लहू कुफुवन अहद, वैसा है ही नहीं, कोई है ही नहीं वैसी जात, उसको कहां से मिला रहे हैं? और फिर कई जगह पे आ गया कि ये मेरे बारे में पूछते हैं, इनसे कहो कि मैं खरीब हूं, ये पुकारने वाले की पुकार का जवाब देता हूं मैं, दुआ का जवाब देता हूं, तो फिर इधर उधर जाने की क्या जरूरत है, यही बैठ के पुकारिए ना, आप हर जगह है घेरे में। मैं रगे जहां से खरीब हूं, कुरान की आयत है, मैं कोई अपनी फिलॉसफी नहीं बोल रहा हूं, रगे जहां से खरीब है, तुम्हारे और तुम्हारे दिल के बीच में हायल हो जाते हैं, तुम में से 3 बात नहीं करते, चौथा वो होता है, 5 बात नहीं करते, छठा वो होता है, इतने करीब हैं, तो फिर हमसे हमको खुद सबकॉन्शियस पे क्या है नहीं मालूम है, अल्लाह ताला को मालूम है, हमको नहीं मालूम। देखिए मैं हूं, मेरे जिस्म पे पूरा इख्तियार है मुझे, मैं ये समझ रहा हूं, लेकिन मुझे नहीं मालूम कि ये जिस्म को मैं अपने घर ले जा सकूंगा या नहीं ले जा सकूंगा यहां के बाद, नहीं मालूम, ये तो मेरी हालत है। तो ऐसे अल्लाह को छोड़ के जो है दूसरों को पुकारते हैं तो ये बिल्कुल आइडियोलॉजीज हैं, फिलोसफीज हैं, इसकी कोई वैल्यू नहीं है। हमारे हकीकत अगर कोई है तो कुरान है और सुन्नत है और अहादीस का जो मजमुआ है सही अहादीस का, उस पर अमल अल्लाह ताला करवा दे। अब ये बड़ी खास आयत है, साइंटिफिक मजामीन का हमेशा ऐलान होते रहता है, हुवल्लज़ी जअला लकुम लैली तस्कुनू फीही वन्नहारि मुबसिरा इन्ना फी ज़ालिका लआयातिल लिक़ौमी यस्मऊन। बेशक अल्लाह ताला ने तुम्हारे लिए रात बनाई ताकि तुम सुकून से सो सको और दिन बनाया ताकि तुम देख सको, बेशक इसमें अल्लाह ताला की वजूद और कुदरत की निशानियां ऐसे कौम के लिए, ऐसे लोगों के लिए हैं जो सुनते हैं, बात को सुनते हैं, समझते हैं, सुन के कान से ही तो दिमाग में जाता है ना, आंखों से दिमाग में जाता है जब ही समझते हैं। अब यहां जरा थोड़ा सा एक साइंटिफिक मजमून समझने की कोशिश कीजिए रात और दिन का। देखिए सूरह जुमर की 42वीं आयत में कहा गया कि हम तुम्हारा नफ्स 2 वक्त ले लेते हैं, एक सोते वक्त और मरते वक्त। सोते वक्त जिनकी मौत लिखी भी नहीं रही थी उनका नफ्स वापस कर दिया जाता, مرتے وقت ان کا نفس واپس نہیں کیا جاتا, اور قیامت کے دن ہی بات ہوگی. اچھا اب یہ ہم کو ہر ایک کو سونے کا تجربہ ہے, تو نیند میں ہمارے سے کیا چیز چلے جاتی ہے؟ جان تو رہتی ہے, لائف رہتی ہے, کسی بھی ڈاکٹر کو بلا کے دیکھیے, لائف رہتی ہے. ہمارے سے نفس چلے جانے کا مطلب یہ ہے کہ ہمارا شعور چلے جاتا, کانشیسنیس, اویک فلنس چلے جاتا. جیسے آپ گہری نیند میں ہیں, کوئی صاحب بولے ارے کل 2 بجے رات کو جو شادی جاری تھی بھائی کیا ہنگامہ تھا محلے میں, آپ اٹھے ہی نہیں. بولے اتنے پکارے میں بھی آپ نہیں اٹھے کیونکہ آپ انکانشیس تھے. تو معلوم ہوا کہ نیند میں آپ انکانشیس ہوتے اور جب اٹھتے ہیں تو آپ کانشیس رہتے. اب دیکھیے آپ یہاں بات سمجھیے کہ اس وقت ہم سب ہوشیار ہیں, کیونکہ ہوشیار ہیں زمین کی گریویٹی ہم پہ اثر نہیں کر رہی. آپ پورے کھڑے ہوئے ہیں, کوئی انجیکشن دے دے پیتھڈین کا یا نیند کا کوئی انجیکشن دے دے تو آپ فوراً زمین پہ گر جائیں گے کیونکہ آپ کا شعور چلے گا. تو اب اس فیکٹ سے, یہ فیکٹ ہے, اس فیکٹ سے ایک بات سمجھ میں آتی ہے کہ رات کے وقت کیا ہوتا. دیکھیے اب جیسا یہ زمین ہے اور یہاں رات کے وقت میں سو رہا ہوں, تو رات کے وقت کیا ہوتا, زمین کی گریویٹی اور سورج کی گریویٹی ایک ڈائریکشن میں آ جاتی. اب یہ سمجھیے کہ یہ سورج ادھر آ گیا صبح میں تو میں یہی ہوں, تو اب کیا ہے, زمین کی گریویٹی ادھر ہے, سورج کی گریویٹی ادھر ہے, اوپر کی طرف ہے, گریویٹی اپوزٹ ڈائریکشن میں ہے. تو ایک بات سمجھ میں آتی ہے کہ بھائی اچھا رات میں ساری دنیا میں لوگ سوتے ہیں, جہاں جہاں رات ہوتی ہے عام طور پہ لوگ سوتے ہیں. کوئی نائٹ ڈیوٹی کرتا ہے تو وہ بات الگ ہے, نیند کے خلاف کر رہا ہے, مگر نیچرل لا ہے کہ جہاں بھی رات ہوتی ہے سوتے ہیں. ایک تو اندھیرا ہے, ایک خاموشی ہو جاتی ہے, دوسرے ہو سکتا ہے کہ یہ گریویٹی کا اثر کانشیسنیس پہ ہوتا, کیونکہ ہم پورے کانشیس باشعور اگر ہیں اور ہم کو کھڑے کھڑے اگر کوئی انجیکشن دے کے بے ہوش کر دیا جائے تو ہم گریویٹی کو سکم کرتے ہیں, گریویٹی ہم پہ اتنا اثر کرتی کہ ہم زمین پہ گر جاتے ہیں. تو ہو سکتا ہے اللہ تعالیٰ نے یہ نظام بنایا ہے کہ رات کے وقت جو ہے سورج اور زمین کی گریویٹی ایک طرف ہوتی ہے جو نیند لاتی ہے, اور پھر دن کے وقت جو ہے وہ گریویٹی اپوزٹ ڈائریکشن میں ہو جاتی تو نیند چلے جاتی ہے اور باشعور ہو جاتے ہیں. اور عام طور پہ دیکھیے جیسی جیسی روشنی آنے لگتی ویسی ویسی بیداری شروع ہوتی. آپ کوشش کیجئے, ایکسپیریمنٹ کیجئے کہ بھائی پوری زندگی الٹ دو, کالے پردے لگا کے دن بھر سونے کی کوشش کریں, آپ کر کے دیکھیے ایسا ہوتا ہے. بہت کم لوگ ہیں جن کو جو ہے اس طریقے سے نیند آ سکتی ہے. تو یہاں ایک سائنٹیفک ایکسپلینیشن نیند کا یہ ہو سکتا ہے, خالق تخذ اللہ ولدا سبحانہ, اور یہ کہتے ہیں کہ اللہ تعالیٰ نے اولاد لے لی, بیٹا لے لیا ہے, بیٹا ہوا ہے, سبحانہ وہ اس سے پاک ہے, بہت بلند ہے, اس سے پاک ہے. اب یہاں ایک بات سمجھیے کہ آدم علیہ السلام کی پیدائش بغیر ماں باپ کی ہوئی, خیر بی بی حوا جیسے روایتوں میں آ رہا کہ آدم علیہ السلام کی پھسلی سے بنائی گئی. تو جو اللہ بغیر ماں باپ کے آدم علیہ السلام کو پیدا کر سکتا ہے, وہ عیسیٰ علیہ السلام کو بغیر باپ کے پیدا کرنا کون سی بڑی بات ہے؟ اس کی مثال بھی میں پہلے دے چکا ہوں, سائنٹیفک مثال, ٹیسٹ ٹیوب بیبی. ٹیسٹ ٹیوب بیبی میں آپ کیا کرتے ہیں, ایک مرد کا نطفہ اور ایک عورت کا ایگ لے کے فرٹیلائز کرتے, کسی تیسری عورت کے وومب میں ڈال دیتے ہیں اس کو, وہ بچہ بن جاتا وہاں. اب وہ عورت جس کے منہ ووم میں, جس کے رحم میں جو ہے فرٹیلائزیشن ہو رہا, اس کو کوئی مرد ہاتھ ہی نہیں لگایا. تو اللہ تعالیٰ اسی قوم سے یہ ایکسپیریمنٹ کروا کے بتا رہا کہ تم بغیر باپ کے ہاتھ لگائے کہ مرد کے ہاتھ لگائے کہ بچہ پیدا کروا سکتے ہو, ہم نہیں کرا سکتے. میں تو یہ سائنٹیفک ڈسکوریز کو ہی آیات بولتا ہوں, یہی نشانی ہے اللہ تعالیٰ کو پہچاننے کی, سمجھنے کی, ان کے وجود کو ماننے کے لیے. اچھا پھر دوسری بات یہ بات سمجھنے کی ہے کہ انہوں نے ایک مقام پہ قرآن شریف میں آیا کہ انہوں نے عیسیٰ علیہ السلام کو اللہ بھی کہہ دیا. اب یہاں بیٹا بولنے کا نتیجہ کیا ہوتا؟ دیکھیں شیر کا بیٹا شیر, گھوڑے کا بیٹا گھوڑا, انسان کا بیٹا انسان, اللہ کا بیٹا نعوذ باللہ. تو یہ آرگیومنٹ ہو گیا. پھر بیٹوں کے بارے میں ہم یہ جانتے ہیں کہ رشتوں میں جتنا آپ اولاد کو چاہتے ہیں کسی اور کو نہیں چاہتے, یہ ایک کھلی ہوئی بات ہے, نفسیاتی بات ہے. کوئی رشتے کو, سب رشتے لیتے ہیں, ایک اولاد کا رشتہ ہے جس کو ماں باپ دیتے ہیں. تو پارشیالٹی کا خوف ہو جاتا کہ بیٹے کے ساتھ آپ جو ہے زیادہ وہ کریں گے, اور پھر اس کے بعد میں जिम्मेदारी बेटे को दे देंगे, बुढ़ापे का सहारा होगा, तो अल्लाह ताला को बूढ़े होने का सवाल ही नहीं पैदा होता, सहारे का सवाल ही नहीं पैदा होता। तो अल्लाह ताला बता रहे हैं कि ये जो इस बात को कहते हैं इससे अल्लाह ताला पाक है, बिल्कुल फ्री है। हुवल गनी, वो गनी है, इंडिपेंडेंट है तमाम चीजों से। और क्योंकि वो इंडिपेंडेंट है, क्यों इंडिपेंडेंट है, लहू माफिल समावती और माफिल अर्ज, जो भी आसमानों में और जो भी जमीन में है उसका है। या मन आया था या मारा, यहां जो भी जिंदा आसमानों और जमीन में और जो भी मुर्दा और जिंदा सब मिला के जो भी आसमानों और जमीन में वो अल्लाह ताला के, उसको बेटे की जरूरत ही क्या है भाई। हमारे उम्रों में जरूरत है बेटों की, जरा सीढ़ी उतारने के वास्ते कोई हाथ पकड़ के उतार दे, फिरना है, सामान लाना है, घर का नहीं हो रहा भाई, उम्र में कोई आके बेटे की तरह कर दे, अल्लाह ताला की जरूरत ही क्या है। वो इंडिपेंडेंट है, गनी है, और फिर जो कुछ आसमानों और जमीन में है वो उसका है। इन इंदकुम मिन सुल्तानिन सुल्तानिन बिहाजा, और इनके पास इनकी इस चीज की कोई अथॉरिटी नहीं है, जो अल्लाह ताला का बेटा बनाते हैं इसकी कोई अथॉरिटी उनके पास नहीं है। यही जन की बात आ रही है, एक आइडियोलॉजी, एक फिलॉसफी है। देखे कि बीवी मरियम की शादी नहीं हुई थी और उनको अल्लाह ताला की कुदरत से जो है बिन बाप के बेटा हुआ, तो अब दुनिया के तमाम दूसरों बेटों के वैसा जो है नाउज़ु बिल्लाह इतना बड़ा बोहतान ना सिर्फ बीवी मरियम पे लगाए बल्कि अल्लाह ताला पे भी लगा दिए। इतना बड़ा बेटा, अल्लाह का बेटा बोलना क्या मतलब है, समझ रहे हैं कितनी बड़ी बात है। एक जगह आया है कि इनके इस बोहतान की वजह से हो सकता है कि जमीन और आसमान फट जाए। देखिए, आपको जब गुस्सा आता है तो उठा के चीजें फेंकना शुरू करते आप, जिन पे गुस्सा चल सकता उनके सामने आप उठा के चीजें फेंक देते आप, इतना गुस्सा आता आपको। तो अल्लाह ताला को अगर गुस्सा आया तो हो सकता है कि कायनात फट जाए पूरी। बोल रहे हैं कि इस किस्म की गलत बात जो है अल्लाह ताला के बारे में बोलते हैं। आतकुलूना अलल्लाही मा ला तालमून, क्या तुम अल्लाह ताला के बारे में ऐसी बातें करते हो जिसका तुमको इल्म नहीं। तो यहां से हमको दरस कुरान में यह सबक मिलता है कि अल्लाह ताला के बारे में या किसी चीज के भी बारे में उस वक्त तक बात नहीं करना जब तक के इल्म नहीं है हमको। जब तक के हमको उस बात का इल्म नहीं है उसकी बात नहीं करना। मैं परसों किसी को मिसाल दे रहा था भाई, मैं क्रिकेट वगैरह खेला हूं, हॉकी फुटबॉल वगैरह खेला हूं, अगर कुछ पूछे तो मैं बोल सकता हूं। मैं गोल्फ कभी नहीं खेला या रग्बी कभी कभी नहीं खेला। अब कोई साहब आके बोल रहे हैं साहब वो रग्बी के फलाने रूल के बारे में, तो मुझे बोलना चाहिए कि साहब मैं माफी चाहता हूं, मैं कभी खेला नहीं, मुझे इल्म नहीं है। मगर हमारे पास कोई ऐसा नहीं बोलता, फौरन जो है फतवे दे देते। अपनी लाइल्मी को मानना लिहाजा एक हदीस है, आखिरी जमाने की एक हदीस है कि आखिरी जमाने में ऐसे लोग उठेंगे जो बगैर इल्म के फतवे देंगे, खुद भी परेशानी में पड़ेंगे और दूसरों को भी परेशानी में डालेंगे। इकोनॉमिक्स की फील्ड में फतवा देना है, इकोनॉमिक्स पढ़ना पड़ेगा। पॉलिटिकल साइंस की फील्ड में फतवा देना है, पॉलिटिकल साइंस पढ़ना पड़ेगा। नेचुरल साइंसेस में कुरान में कहीं लिखा हुआ नहीं है कि जमीन रुकी हुई है। हाँ, परसों एक चैनल से कोई साहब बयान कर रहे हैं, अल्लाह माफ करे, कोई बोले साहब कुरान में है कि जमीन साकिन है, वो भी बात गलत, कुछ जिक्र ही नहीं है उसका। और साइंटिस्ट बोलते हैं कि जमीन घूम रही है अपने अतराफ और सूरज के अतराफ, तो मौलाना जो है बोल दिए कि वो ऐसा है, साइंस ऐसा है, अंधे के हाथ में लाठी दे दिए ऐसा है, उन्होंने यहां मारा, कभी ये बोलता कभी बोलता। आप खुद टीवी पर बैठे हुए, टीवी खुद साइंस की इजाद है, साइंटिस्ट की इजाद है। इस तरीके से नौजवान तबके को आप भटका दे रहे हैं, इल्म नहीं है आपको। अगर ये चीज पे अमल करते हैं, आतकुलूना अलल्लाही मा ला तालमून, ये कायनात सब अल्लाह की है, ना सिर्फ अल्लाह के बारे में बल्कि अल्लाह की कायनात के बारे में भी बगैर इल्म के नहीं बोलना चाहिए आपको। हाँ, इल्म है आपको तो बात अलग होती, ये हम लोगों को भी जो एहतियात करना चाहिए। कुल इन्नल्लज़ीना यफ्तरूना अलल्लाहि कज़िबा ला युफ्लिहून, आप कह दीजिए कि जो अल्लाह ताला पर झूठ गढ़ेगा, अपने से मनमानी बना लेगा, वो कभी कामयाब नहीं होगा। जैसा बेटा है इस तरीके की बातें करते हैं। मताउ फिल दुनिया, ये दुनिया का जो है आरिजी सामान है, फायदे की चीज है, फायदा उठा ले रहे हैं। सुम्मा इलैना मरजिउहुम, फिर हमारे ही तरफ ये पलटाए जाएंगे, लौटाए जाएंगे। सुम्मा नुज़ीकुहुम हुमुल अज़ाबा अज़ाब शदीद बीमा कानू यकफरून, तो हम उनको यानी शदीद अज़ाब, इंटेंस पावर पेनफुल जो है अज़ाब देंगे, क्योंकि ये कुफर करते थे, हकीकत के खिलाफ बात करते थे। देखिए कुफर क्या है, इनकार करना। अल्लाह ताला बोल रहे हैं कि ईसा अलैहि सलाम बिन बाप के पैदा किया हूं मैं उनको, आप इनकार कर रहे हैं, ये कुफर है, इनकार कर रहे हैं हकीकत का। اب یہاں سے نوح علیہ السلام کا تھوڑا سا واقعہ آ رہا ہے کہ وَتْلُوا عَلَيْهِمْ نَبَأَ نُوحٍ, اور آپ نوح علیہ السلام کا واقعہ ان کو پڑھ کے سنائیے. اب نوح علیہ السلام کے بارے میں یہ لفظ نون واؤ ہے سے جو بنتا ہے, اس کے بارے میں نوح آپ کا نام اس لیے تھا کہ نوحا, آپ بہت رویا کرتے تھے. دیکھیں یہ بھی ایک شان ہے پیغمبر کی, آپ بہت رویا کرتے تھے. ہم کبھی روئے, کبھی اللہ تعالیٰ کو یاد کر کے روئے, ہاں کچھ مار پڑی اوپر سے تو جو ہے وہ برابر روئے, لیکن کبھی اللہ تعالیٰ کو مار یاد کر کے روئے, اللہ تعالیٰ کے خوف سے روئے. ایک جگہ مجھے اگر مفہوم صحیح یاد ہے کہ جو آنکھ اللہ کے خوف سے, جس آنکھ سے آنسو بہے ہیں, اس پہ دوزخ کی آگ کا اثر نہیں ہوگا. وہ اللہ کے خوف سے جو ہے کوئی روئے, کبھی سوچے ہی نہیں اللہ تعالیٰ کیا ہے, نہ کھاتے پیتے سوچے, نہ لیٹے اٹھے سوچے کہ بھئی یہ کیا ہو رہا ہے, کیوں نیند لگ رہی ہے, کیوں کھڑے رہ رہے ہیں, کیوں کھا رہے ہیں, کیسا ہضم ہو رہا ہے, کیسی ہارٹ بیٹ چل رہی ہے, کیسا دماغ کام کر رہا ہے, کیسا بولتے چلے جا رہا ہے یہ آدمی. اللہ تعالیٰ کی قدرت ہے, کبھی غور کریں. تو یہ نوح علیہ السلام جو ہے اللہ تعالیٰ کو یاد کر کے رویا کرتے تھے, اس لیے نوح کا نام بعض تفاسیر میں آیا ہے. اور یہ تبلیغ کا پہلا واقعہ ہے, لوگوں میں تبلیغ کرنے کا پہلا واقعہ ہے. اس خال علی قومی یا قومی ان کا نا کبورا علیکم مخامی و تذکیری بھی آیات اللہ فعل اللہ توکل, تو انہوں نے کہا کہ اے میری قوم, اگر تم کو تمہارے اس جگہ پہ رہنا اور تم کو اللہ کی آیات, اللہ کی جو احکامات ہیں اس کے ذریعے تبلیغ کرنا تم کو برا معلوم ہوتا ہے, برا معلوم ہوتا ہے, تو میرا تو معاملہ یہ ہے کہ فعل اللہ توکل, تو میں تو اللہ تعالیٰ پہ بھروسہ کیا ہوں. اگر میرا یہاں رہے, دیکھیے ایک بات ہوتی ہے, بعض گروپس ہوتے ہیں, آپ کے پہچانت کے بھی گروپس رہتے ہیں, اور آپ کو خواہش رہتی کہ بھئی یہ لوگ بھی نماز شروع کر دیں, قرآن پڑھنے لگیں, اور تو آپ بار بار جب ان کی جان کھاتے تو لوگ آپ سے بیزار ہو جاتے ہیں, اب بولتے اب آ گئے انہوں, اب شروع ہوتا اب نماز کا قرآن کا. اسی لیے بولتے کہ موڈ, لوگوں کا موڈ دیکھ کے بات کرنا, یہاں تو آپ اپنی مرضی سے آئے ہیں, جہاں ہم اپنی مرضی سے جا کے اس قسم کی بات کرتے. تو یہاں ایک ہیومن سائیکالوجی بتائی جا رہی ہے کہ ایک اتنے بڑے نبی اور رسول کی جو سائیکالوجی ہے کہ ان سے بولنے لگوایا جا رہا ہے کہ اگر تمہارا میرا تم لوگوں میں ٹھہرنا اور اللہ کی آیات سے تم کو یاد دلانا, نصیحت کرنا تم کو برا معلوم ہوتا ہے, تو میرا تو یہ معاملہ ہے کہ میں تو اللہ تعالیٰ پہ بھروسہ کیا ہوا ہوں. فاجمعوا امرکم و شرکاؤکم, تو تم اور تمہارے شریک اپنے معاملے میں جمع ہو جاؤ جو بھی میرے خلاف کرنا ہے. ثم لا یکن امرکم علیکم غمہ, اور پھر اس کے بعد میں تمہارا جو یہ معاملہ ہے جس میں تم اور تمہارے شرکا جو ہیں وہ شریک ہو گئے ہیں, اس میں کوئی شک مت رکھو, کوئی شبہ مت رکھو, کوئی چیز چھپی ہوئی مت رکھو, اور صاف پکا ارادہ کر کے ثم اخذوا الیا, تو فیصلہ کر میرے خلاف فیصلہ کرو, ولا تنظرون, اور مجھے جو ہے مہلت مت دو. چیلنج ہے, یہ چیلنج ہے کہ اگر میرا تم لوگوں میں رہنا اور تم کو قرآن کے یعنی اللہ تعالیٰ کی آیات سے تم کو نصیحت کرنا تم کو برا معلوم ہوتا ہے, تو تم اور تم جن کی اللہ تعالیٰ کو ہٹ کے جن کی تم عبادت کرتے ہو, پرستش کرتے ہو, ورشپ کرتے ہو, یہ تمام جمع ہو جاؤ اور میرے خلاف جو ہے اسکیم بناؤ, پلان بناؤ, اور ایسا پلان بناؤ کہ اس میں کوئی شک و شبہ نہیں ہونا, اور پھر وہ پلان کو کر گزرو, اور مجھے مہلت بھی مت دو. اتنا بھروسہ ہے اللہ تعالیٰ پر. ہم ایسا کر سکتے ہیں, چیلنج کر سکتے ہیں, نبی ہیں, رسول ہیں, اتنا بھروسہ ہے اللہ تعالیٰ پہ. فَإِن تَوَلَّيْتُمْ, اور اگر تم پلٹ جاؤ, میری بات نہ سنو, میری نصیحت نہ سنو, فَمَا سَأَلْتُكُمْ مِنْ أَجْرٍ, تو میں نے تم سے کوئی اجر نہیں مانگا اس تبلیغ کا, اس تبلیغ کا کوئی اجر. ہمارے پاس اللہ کا بہت بڑا کرم ہے کہ جتنے مبلغین ہیں ہمارے پاس وہ پیسے لے کے تبلیغ نہیں کرتے, بہت بڑا کرم ہے. بعض مقامات پہ اس کی بھی فیس ہوتی, گھنٹے کے اتنے, دو گھنٹے کے اتنے, 15 منٹ بڑھ گئے تھے اس واسطے اتنے. تو یہاں ایک تو اس کا معاملہ یہ آ رہا ہے, اس پہ ایمان یہ رکھنا ہے. ان اجریا الا علی اللہ, میرا اجر نہیں ہے کسی پہ مگر اللہ پہ. تو اللہ تعالیٰ جب اجر دیں گے تو کیا اجر ہوگا, وہ دنیا بھی بہترین ہو جائے گی, آخرت بھی بہترین ہو جائے گی. تو یہاں اور ایک اشارہ ملتا کہ تبلیغ کا اجر نہیں ہوتا, تبلیغ کی جو ہے فیس نہیں لی جاتی, اللہ تعالیٰ اجر دیتے ہیں. वह उमिर तू अन अकूना मिनल मुस्लिमीन, और मुझे हुक्म हुआ है कि मैं मुसलमानों में से हो जाऊं। अब नूह अलैहि सलाम, अब हम समझ रहे हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की उम्मत ही मुसलमान है। मुसलमान जो कोई अल्लाह ताला के सामने सबमिट करता है, सरेंडर करता है, झुक जाता है कामात के सारे। नूह अलैहि सलाम भी मुसलमान थे, आदम अलैहि सलाम भी मुसलमान थे, इब्राहिम अलैहि सलाम भी मुसलमान, ईसा अलैहि सलाम भी मुसलमान, मूसा अलैहि सलाम भी मुसलमान। अब हम बात को ठीक तरीके से फैलाए नहीं तो मालूम हुआ कि भाई मुसलमान एक हमारी कम्युनिटी है, उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को बोलने लगे। जो भी सरेंडर करे अल्लाह ताला के सामने, नूह अलैहि सलाम खुद बोल रहे हैं कि मुझे हुक्म हुआ है कि मैं सरेंडर करने वालों में से, मुसलमानों में से हो जाऊं। फकज़बूहू, तो इन्होंने उनको झुटलाया, नूह अलैहि सलाम को झुटलाया। फनज्जैनाहू मिन माहू फिल फुल्की, तो हमने उनको और उनके साथ कश्ती में जो लोग थे उनको बचा लिया। नूह अलैहि सलाम को हुक्म हुआ था कि भाई कश्ती बनाओ, वो उनकी कौम आती थी, देखती थी, बोलती थी ये क्या तमाशा कर रहे हैं। उनको अंदाजा ही नहीं था कश्ती का। मालूम होता है कि द फर्स्ट इन्वेंशन ऑन द सरफेस ऑफ द अर्थ ये शिप थी, क्योंकि वो समझ में ही नहीं आ रहा था उनको क्या हो रहा है। तो कश्ती बनाए और उसमें जो है तमाम ईमानदारों को और तमाम जानवरों वगैरह के एक एक जोड़े को वो ले लिए। और फिर वजाल ना हम खलाए से, और हमने तुमको बाद में आने वाले सक्सेसर जानशीन बनाया। तो ये गुनाहगार थे उनको तो खत्म कर दिया, और जो कश्ती में जो लोग बच गए थे, अब जैसा नूह अलैहि सलाम को आदम सानी भी बोलते कि नूह अलैहि सलाम के साथ कश्ती में जो बचे थे उन्हीं की औलाद में है हम सब, सारी जो इस वक्त जो सारी इंसानियत है उन्हीं की औलाद में से है। तो खलीफा का प्लूरल खलाइफ, खलीफा आदम अलैहि सलाम को कहा गया, और हम सब खलाइफ हैं। लिहाजा ये तमाम एनर्जीज जो आदम अलैहि सलाम के सामने झुकाई गई थी हमारे सामने भी झुकाई गई, वो एक सिंबॉलिक था मैनकाइंड को रिप्रेजेंट करते हुए। वो अगरकनल लदीना कज़बू भी आया थी ना, और जिन्होंने हमारी आयतों को, हमारी निशानियों को, हमारे मौजिज़ों को झुटलाया, हमने उसको गर्क कर दिया, डुबा दिया। बाकी के पूरे जो है तूफान ऐसा आया कि पूरी कौम की कौम डूब गई। फंजुर कैफा काना आखिबतुल मुंजरीन, तो आप देखिए कि किस ये जो लोग चौकन्ना करवाए किए गए थे उनका क्या हशर हुआ, क्या नतीजा हुआ। तो अब इससे हमको सभी सबक लेना है कि भाई नबी और रसूल अलैहि सलातो सलाम की बात सुनने से जो लोग सुने उनके लिए अल्लाह ताला ने कश्ती पैदा की, कश्ती में बचा लिए गए, और जो लोग नहीं सुने तो उनको जो है डुबो दिया गया। आज भी ये हो सकता है, जलजले आ सकते हैं, तूफान आ सकते हैं। इससे पहले भी बात आई कैटरीना, आपके मोस्ट एडवांस्ड कंट्रीज ऑन द सर्फेस ऑफ द अर्थ टेक्नोलॉजिकली साइंटिफिकली कुछ भी नहीं कर सके, क्या तूफान को जाके रोकेंगे प्रेसिडेंट, कुछ भी नहीं कर सके। तो ये चीजें यहां भी हो सकती है। तो ये तो अल्लाह ताला हलीम है, मोहलत दे रहे हैं हमारे, दरगुजर कर रहे हैं, बोले कभी ना कभी तो चलो भाई सीधे रास्ते पे आने का डिसीशन लेंगे। सुम्मा बाअसना मिन बादिहि रसूलन इला कौमिहिम, और इसके बाद में हमने कई रसूल इनके उन लोगों की कौमों में भेजे। फजाअहुम बिल बय्यिनात, और फिर वो जो है खुली खुली निशानियां उनके पास लेके आए। फमा कानू लियूमिनू बिमा कज़्ज़बू बिहि मिन क़ब्ल, लेकिन जिस चीज को वो पहले झुटला चुके थे उस पर वो ईमान लाने वाले नहीं थे। एक ही किस्म की कौमें थी जो रसूलों को झुटलाती थी, पहले जो झुटला चुके थे वो ईमान लाने वाले नहीं थे। कज़ालिका नदबू अला क़ुलूबिल मोतदीन, इस तरीके से अल्लाह ताला यानी जो हद से निकल जाने वाले हैं उनके दिलों पर सील कर देता है। देखिए लहू क़ुलूब ला यफ़क़हूना बिहा, कई जगह पे आया है कि इनके दिल हैं जिससे वो समझते नहीं। तो हमको मालूम है कि भाई साइंटिफिकली समझने की चीज दिमाग है, दिल नहीं है। तो एक बात समझ में आती कि हमारा तीन लेवल पे हमारी जिंदगी है, एक फिजिकल लेवल पे है, एक मेंटल लेवल पे है, एक इमोशनल लेवल पे है। एक बच्चे को आप नमाज सिखा दिए, उन्हें रट लेके नमाज पढ़ ले रहा, आप नमाज पढ़ रहे हैं, आप बोल रहे हैं भाई अल्लाह ताला सारी कायनात पैदा किया है उसके सामने झुकना है, मेंटली आप कन्विंस्ड हैं। अब वो बुजुर्गान ने दीन की कैफियत थी, उनको लेना देना कुछ भी नहीं, बस आपके बंदे हैं, बंदी हैं, आपके सामने झुकना है, एक इमोशनल किस्म की। बाद वक्त हम लोगों को भी इमोशनल नमाज हो जाती, जब मार पड़ती ऊपर से तो रोते हुए नमाज पढ़ते, ये इमोशनल नमाज है। हमेशा नहीं पढ़ते, खुशहाली में नहीं पढ़ते, कभी हंसते हुए पढ़ते या छोड़ देते। तो यहां ये बात आ रही है कि इस तरीके से अल्लाह ताला हद से निकलने वालों के दिलो दिमाग पे सील कर देते हैं। سورہ بقرہ کی چھٹی آیت غالباً, الذین کفروا سواء علیہم انذرتہم ام لم تنذرہم لا یؤمنون, ختم اللہ علی قلوبہم ولا سمعہم ولا ابصارہم غشاوۃ لہم عذاب الیم. تو وہاں بات آ گئی تھی کہ اللہ تعالیٰ نے سیل کر دیا ہے ان کا دیکھنا, ان کا سننا, اور ان کے دل پہ سیل کر دیا, کوئی چیز اندر جاتی نہیں تو باہر کیسے آئے گی. تو یہ کن لوگوں کے لیے جو حد سے نکل جانے والے, حد سے نکلنے والے کون ہیں؟ ہم لوگوں میں, ہم درس قرآن میں بیٹھے ہوئے ہیں, ہم کو سب اپنی سوچنا ہے. کون ہیں یہ لوگ جو قرآن اور حدیث جو حدود بتائیں وہ حدود سے نکل جاتے ہیں, اس کے خلاف کام کرنے لگتے ہیں. تو اللہ تعالیٰ سیل ڈال دیتے ہیں, اور کوئی آگے چیز اندر جا ہی نہیں رہی تو کیا سمجھیں گے. ثم بعثنا من بعدهم موسى و هارون الى فرعون و ملائه بآیاتنا فاستكبروا و كانوا قوما مجرمين. اور پھر اس کے بعد میں ہم نے موسیٰ علیہ السلام اور ہارون علیہ السلام کو کھڑا کیا, نبی بنا, رسول بنا کے, اور فرعون اور ان کے لیڈروں کے پاس بھیجا ہماری آیتوں کے ساتھ, نشانیوں کے ساتھ, معجزوں کے ساتھ, لیکن انہوں نے تکبر کیا, جھکے نہیں اللہ تعالیٰ کے معجزوں کے سامنے, جھکے نہیں اللہ تعالیٰ کے سامنے, جھکے نہیں. وہ کانو قومن مجرمین, کیونکہ یہ تھے ہی مجرم قوم. مجرم کون ہوتے؟ پچھلی دفعہ بھی بات آئی کہ قانون کے خلاف جانے والے, اللہ کے قانون کے خلاف جانے والے اسلام کی نظر میں مجرم ہیں. آپ لیفٹ ہینڈ سے جانے کے بجائے رائٹ ہینڈ سے جا رہے ہیں, پولیس والا پکڑ لیا, آپ یہاں کے قانون کے لحاظ سے, ٹریفک رولز کے لحاظ سے آپ مجرم ہیں. تو جو فرعون اور فرعون کے جو لیڈرز تھے, ان کی جو قوم تھی, یہ اللہ کے احکامات کے خلاف جانے والی قوم تھی. تو یہ تکبر کرے اور یہ معجزوں پہ ایمان نہیں لائے. فلما جاءہم الحق من عندنا قالوا ان هذا لسحر مبین, اور جب ہمارے پاس سے ان کے پاس حق آیا. حق کیا ہے؟ یہ معجزے حق ہیں. یہ بات انڈر لائن کر کے دیکھیے کہ یہ معجزے جو تھے, عصا پھینکنا اور بغل میں ہاتھ ڈال کے نکالنا, سفید ہو جانا, یہ حق تھے. تو جب ہمارے پاس سے حق آیا تو انہوں نے کہا کہ هذا لسحر مبین, یہ تو کھلا ہوا جادو ہے. میں اس کی تفسیر ایک آیت کے بعد انشاءاللہ کر دیتا ہوں کہ یہ تو کھلا ہوا جادو ہے. خالا موسا آتقولون للحق لما جاءکم سحر هذا ولا يفلح الساحرون. موسیٰ علیہ السلام نے کہا کہ حق بالکل اللہ تعالیٰ کی طرف سے جو معجزے ہیں, حق جب تمہارے پاس آیا تو کیا یہ کہتے ہیں کہ تم کیا یہ جادو ہے؟ اور یہ یاد رکھو کہ اگر یہ جادو ہوتا تو فلا یفلح الساحرون, تو جادو کرنے والے کبھی کامیاب نہیں ہوتے. جادو کرنے والے کبھی کامیاب نہیں ہوتے. پہلے لفظ سحر کو ہم سمجھنے کی کوشش کریں گے. دیکھیں سحر کے معنی جادو کے بھی آئے, دھوکے کے بھی آئے. اب انشاءاللہ رمضان کا مہینہ آ رہا, اس میں سحر کے لیے آپ اٹھتے, سحری جس کو یہاں بولتے, کہ بھئی ایک ہوتا ہے لیل اور ایک ہوتا ہے فجر, اس کے بیچ کا جو حصہ ہے اس کو آپ سحر بولتے ہیں. سحر کا وقت ایسا رہتا ہے کہ آپ باہر نکل کے دیکھیں تو آپ کو یقین نہیں رہتا کہ رات ابھی باقی ہے اور دن ابھی نکلا ہے, ڈاؤٹ فل رہتا ہوں. تو سحر میں ڈاؤٹ فل رہنا یہ بات ہے. اور قرآن سے سورہ آراف میں ہم پڑھ چکے ہیں 116 آیت میں, اس کو آنکھوں کا دھوکہ کہا گیا ہے. اس کو آنکھوں کا دھوکہ کہا گیا ہے. اب رہا معجزے, معجزوں کے بارے میں یہ ہے کہ جو کامن مین سمجھنا ہے وہ یہ ہے کہ اللہ تعالیٰ کا قانون ہے, اللہ تعالیٰ خود اپنے قانون کو توڑتے ہیں, اور نبی کے نبوت کی ثبوت میں معجزے بھیجتے ہیں, دلیل چیلنج, تم کر کے دکھاؤ, تم نہیں کر سکتے. تو بھائی اب کوئی پوچھے کہ موسیٰ علیہ السلام سے کوئی پوچھے کہ بھائی آپ نبی کیسا ہیں, تو بولے یہ ہے نبوت کا ثبوت, یہ ہے کہ دیکھو ہاتھ سفید ہو جاتا یا عصا پھینکا تو سانپ بن جاتا. اب یہاں سے ہمارے پاس چینجز کے تین طریقے ہماری زندگی میں ملتے ہیں. ایک سائنٹیفک چینج ہوتا, تھوڑی سی سائنس ہے, ہائی اسکول کی سائنس اگر آپ پڑھے ہیں تو ایسڈ ہوتا اور الکلی ہوتا. ہائیڈروکلورک ایسڈ ڈالے وہ بھی سفید رہتا, سوڈیم ہائیڈرو آکسائڈ ڈالے الکلی رہتا وہ بھی سفید رہتا. ایک لٹمس پیپر لیں آپ, اورنج کلر کا رہتا, ایسڈ میں ڈبائے تو لال ہو جاتا, اور دوسرا لے کے الکلی میں ڈبائے تو پرپل ہو جاتا. اب گاؤں میں لے کے جا کے آپ بتائے کہ دیکھو میں یہ کاغذ کو ڈبا رہا ہوں, یہ بلو ہو جا رہا ہے, یہ ریڈ ہو جا رہا ہے, لوگ بولتے ارے بھائی یہ بڑا جادوگر ہو گیا ہے. تم دوسروں کے سامنے گلاس میں پانی دیتے ڈباؤ, کچھ بھی نہیں ہو رہا اس میں. تو یہ سائنٹیفک لا کے تحت چینج ہو رہا ہے, سائنٹیفک لا کے تحت چینج ہو رہا ہے. جیسا بھائی पंखा है उसका खटका वहां है। अब जो कोई पंखा कभी देखा नहीं है उसको बोले तुम ठहरो मैं खोलता हूं वहां से छोड़, उन्हें बोलेगा ये जादू है, वहां बटन दबा रहा है यहां पंखा खुल रहा। लाइलमी में वो यही समझेगा कि जो है ये तो बिल्कुल जादू है। तो यहां ये तीन चीजें समझना है कि एक चीज साइंटिफिक लॉ के तहत होती है और एक चीज अल्लाह ताला ये बताते हैं कि देखो अगर मैं चाहूं तो अपने बनाए हुए कानून के खिलाफ जा सकता हूं कि तुम जिंदगी भर लाठी फेंकते रहो सांप नहीं बनेगा, पूरे मिलके बगल में हाथ डाल के निकालते रहो सफेद नहीं होगा, ये मेरी शान है और ये मौजिजा कोई नहीं कर सकता सिवाय अल्लाह के, ये कुरान से साबित है। नबी भी नहीं कर सकता, वो भी बोलने लगवा दिया, ये सिवाय अल्लाह के कोई। द लॉ मेकर इज द लॉ ब्रेकर, जो कानून कुदरत बनाया है उसको इतनी ताकत है कि अपने कानून को तोड़े। मैं बार बार मिसाल देता हूं HSD निजाम 7th की, हम छोटे थे ग्रामर स्कूल ज्यादा बड़ा एरिया था तो उनकी सवारी रॉन्ग साइड जाती थी तो सर्कल इंस्पेक्टर सैल्यूट मारता था और मैं रॉन्ग साइड गया तो पकड़ के धप्पे मारता था। क्यों? वो लॉ मेकर है, ही हैज गॉट द राइट टू ब्रेक द लॉ, एक दुनिया का बादशाह। तो ये अल्लाह ताला ये बता रहे हैं कि देखो मैं कानून कुदरत बनाया हूं, मैं ये कानून कुदरत के खिलाफ करके बताता हूं कि देखो ये मौजिजा है, मैं जिनको भेजा हूं ये नबी हूं, मौजिजा हो गया। तीसरी चीज जादू है। अब जादू क्या है? आंखों का धोखा है। अब वो कोई जादूगर आया, वो टोपी में जो है दस्ती रखा, दस्ती निकालते जो है कबूतर हो गया। अभी आंखों का धोखा ऐसा फास्ट हुआ कि आपको पता भी नहीं चला। अब आप बोलेंगे साहब ये तो जरा बेकार सी बातें हैं, वो सही होता ऐसा कैसा होता है? तो हम रोज जो धोखा खाते हैं उसकी एक मिसाल ले लेता हूं मैं। भाई इस वक्त जो थोड़ी सी भी साइंस पढ़े हैं उनको मालूम है कि सूरज जमीन के अतराफ नहीं घूम रहा बल्कि जमीन सूरज के अतराफ घूम रही है। जमीन रोटेट कर रही है जमीन के बनिस्बत, सूरज तो स्टेशनरी है जमीन के बनिस्बत। तो सन जमीन जो है वेस्ट से ईस्ट को घूम रही है और आपको मालूम ऐसा होता है कि सूरज ईस्ट से वेस्ट को जा रहा है। धोखा है नहीं है, बिल्कुल साइंटिफिकली एस्टैब्लिश चीज है। अच्छा जो लोग ट्रेनों में बैठे हैं, आपकी ट्रेन ठहरी हुई है, बाजू की ट्रेन निकली आस्था से, आप फौरन तैयार हो गए जैसा आपकी ट्रेन निकली, आंखों का धोखा है या नहीं है? और साइंस के एग्जीबिशन में अगर आप देखें तो ये जो सफेद लाइट होती है उसमें 6-7 कलर्स होते हैं, विब्योर, वायलेट, इंडिगो, ब्लू, ग्रीन, येलो, ऑरेंज, रेड। तो एक सर्कल सर्कुलर डिस्क लेके आप ये 7 कलर्स इक्वल पे पेंट कर दीजिए, पेंट करके उसको साइकिल के पहिए को लगा के गोल फिराइए, वो पूरी जो डिस्क है वो सफेद दिखती है। ये 7 कलर्स मिल जाते हैं, 7 कलर्स मिले हुए हैं वाइट लाइट में, 7 कलर्स मिले हुए, आंखों का धोखा है। तो पहले लोग जो जादू करते थे वो यही था, फॉस्फोरस लिक्विड में मिला है, कोई गांव को गए बोले तुम खैरात दो वरना हम तुम्हारी झोपड़ी जला देंगे, उठा के वो फॉस्फोरस का पानी फेंक दिए, जब पानी एवोपरेट हो गया तो फॉस्फोरस सेल वो है आपके स्टेबल नहीं है, जल जाता हो, तो वो जो जला तो झोपड़ी भी जल गई, बोले अरे भाई ये बड़े बहुत बड़े जादूगर है, इस किस्म से बातें हुई। तो अब हमको मुख्तसर ये मालूम हुआ है कि साइंस का जो चेंज होता है वो लॉ के लिहाज से होता है, मौजूदे का जो चेंज होता है वो अल्लाह ताला कानून को तोड़ते हैं, अल्लाह ताला के सिवा कोई नहीं करता, और वो मौजूदा हकीकत होती है वो झूठ नहीं होता, और जादू जो होता है वो आंखों का धोखा होता है वो झूठ होता है। तो अब इसके साथ हम आगे बढ़े कि खालू आ जीतना, तो अब ये मौजूदे जो बताए मूसा अलैहिस्सलाम, तो इन लोगों ने फिरौन के लोगों ने कहा कि खालू आ जीतना ली तलफितना अम्मा वजदना अलैहि आबाना व तकूना लकुमल किबरियाउ फिल अर्ज, तो क्या तुम लोग इसलिए आए हैं कि हम जो अपने बाप दादा को जिस दीन पे पाए थे उससे पलटा दें और जमीन में तुम लोगों की बड़ाई हो? या बड़ाई की बात आ रही, क्योंकि ये फिरौन और लीडर्स बड़ाई पे तो पल रहे थे पूरा अपना, कि भाई इस वक्त फिरौनियों की बड़ाई है, आप लोग इसलिए आए हैं कि ऐसे मौजूदे बता के आप सारी दुनिया में डोमिनेट कर लें, हमारे पूरे मुल्क में डोमिनेट कर लें, इसलिए आए हो? वमा नहनु लकुमा बिमोमिनीन, और हम तुम पर ईमान, तुम दोनों पर ईमान लाने वाले, हारून अलैहिस्सलाम और मूसा अलैहिस्सलाम दोनों पर ईमान लाने वाले नहीं है। वखाला फिरौनु तूनी, بکلی ساحر علیم. تو فرعون نے حکم دیا کہ تمام علم رکھنے والے جادوگروں کو جمع کرو, ہر جادوگر کو جمع کرو. فلما جا سحرتو قال له موسى القوا ما انتم ملقون. تو جب تمام جادوگر آ گئے تو ان کو موسیٰ علیہ السلام نے کہا کہ تم جو چیز ڈالتے ہو, ڈالنا چاہتے ہو, ڈالو. فلما القوا قال موسى ما جئتم به سحر. تو جب انہوں نے اپنی رسیاں اور لاٹھیاں وغیرہ جو ڈالی تو موسیٰ علیہ السلام نے کہا کہ جو تم نے یہ لے کر, تم جو یہ لے کر آئے ہیں یہ جادو ہے. دیکھیے وہ لوگ اپنی رسیاں اور لکڑیاں, یہاں ذکر نہیں ہے, دوسرے مقامات پہ انشاءاللہ آگے آئے گا, کہ ان لوگوں نے اپنی لکڑیاں اور رسیاں پھینکی اور وہ بالکل ایسا ناچنے لگی جیسا کہ سانپ ہوتے ہیں. تو پھر موسیٰ علیہ السلام بھی اپنا عصا پھینکے, پہلے تو ذرا وہ ہو گئے, تو اللہ تعالیٰ نے کہا کہ تم اپنا عصا پھینکو. جب وہ عصا پھینکے تو وہ سانپ بن کے تمام چیزوں کو نگل گیا. تو کیا ہوا, ان اللہ سیبطلو, موسیٰ علیہ السلام نے کہا کہ اللہ تعالیٰ ابھی اس کو جھوٹ ثابت کر دے گا. ان اللہ لا یصلح عمل المفسدین, اور بے شک اللہ تعالیٰ مفسدین, فساد کرنے والوں کے عمل کو ٹھیک نہیں کرتا, کامیاب نہیں کرتا. اب یہ فساد کیا ہے, ڈس آرڈر کریٹ کرنا, اللہ کو ماننے کے بجائے وہ دوسرے چیزوں میں جو اللہ سے ہٹ کے جو ایمان لاتے تھے یہ فساد تھا. اللہ تعالیٰ اور اس کے رسول کو ماننے کے بجائے دوسرے چیزوں میں لوگوں کو ڈال کے فساد پیدا کرنا. وہ یحق اللہ الحق بکلا کلیماتی ولو کریہ المجرمون, اور اللہ تعالیٰ اپنے حکم سے, اپنی بات سے حق کو حق ثابت کرے گا گو مجرمین کو یہ ناپسندی ہو. یہ فرعون اور اس کے ساتھیوں کو تو بڑی شکست ہوگی, بڑی ڈیفیٹ ہوگی, وہ تو پسند نہیں آیا ان کو. تو اب یہاں ایک بات سمجھنا ہے کہ یہ جب جادوگر, جب موسیٰ علیہ السلام کا عصا جو ہے جب ان کے جادو کو تمام کھا گیا تو یہ جادوگر امیڈیٹلی سجدے میں گر گئے. انسٹنٹ ایمان, انسٹنٹ کافی, دودھ میں آپ دودھ گرم کرے پاؤڈر ڈالتے کافی بن گئے. بھلے بھلے کیا کمال ہے بھائی سائنس. تب یہاں انسٹنٹ ایمان. اس سے پہلے جو قصہ پڑھے ہم, نوح علیہ السلام کا واقعہ جو پڑھے, 950 برس کی تبلیغ رہی آپ کی. دیکھیں دو ایکسٹریمز بتائے جا رہے ہیں قرآن میں. ایک 950 برس ایک انسان رہا ہے اور وہ اپنی قوم میں تبلیغ کرا ہے, تو اس کا نتیجہ کیا ہوا, ون بوٹ فل آف بلیورز, جتنے لوگ ایمان لائے ایک کشتی میں آ گئے. کتنی بڑی کشتی ہوگی اس زمانے کے لحاظ سے, کتنی بڑی کشتی ہوگی. تو مبلغین جو ہیں اللہ کی بات کی جو تبلیغ کرتے ہیں, ان کو یہاں سمجھنا ہے کہ بعض وقت آپ زندگی بھر سمجھاؤ لوگوں کو نہیں سمجھتے, اور بات کا ایسا رہتا ہے ایک ہی بات پہ پلٹ جاتے بولتے ہوئے. کیا بات ہے صاحب, صحیح ہے, واقعی نماز پڑھنا چاہیے, قرآن پڑھنا چاہیے. تو یہ دو لمٹس بتا دیے, 950 برس کی تبلیغ اور پھر یہ انسٹنٹ فوراً جو ہے سجدے میں گر گئے. اور پھر کیسا سجدے میں بھی کیسا گرے, کہ فرعون نے, دوسرے مقامات پہ بات آئی ہے کہ فرعون نے کہا کہ اگر تم موسیٰ علیہ السلام پہ ایمان لاؤ گے تو تمہارے ہاتھ اور پیر اپوزٹ طریق جگہ سے کاٹ کے میں کھجور کے درختوں پہ تم کو لٹکا دوں گا. تو بولے جو چاہے کر لو, ایسا ویسا ایمان بھی نہیں تھا, جو چاہے کر لو. ہم کو تو بات سمجھ میں آ گئی, یہ ہے ایمان کی شدت. دیکھیے آپ ابھی وہ توریت بھی نہیں پڑھے, کچھ کتابیں نہیں پڑھے, کچھ بھی نہیں پڑھے, بس خالی بات قائل ہو گئے. اللہ تعالیٰ ہم کو, ہمارے متعلقین کو اس قسم کا ایمان دے, اس شدت کا ایمان دے کہ گر گیا اللہ تعالیٰ کے سامنے. سمجھ میں آ گئی بات. تو اب یہ بات سمجھنا ہے کہ یہ ایکسپیریمنٹلی پروف کیا گیا, لاجیکلی ایکسپیریمنٹلی پروف کیا گیا. ابھی اگر تمہارا جادو صحیح ہوتا تو پھر یہ معجزہ جس کو بول رہے ہیں وہ کیسا کھاتا تھا, تمہارا جادو اس کو کھا جانا چاہیے تھا. وہ علم رکھتے تھے جادو کا, وہ زمانے میں جادو کا زور تھا. علیم کی بات آئی ہے, بکلی ساحر علیم, علم رکھنے والے جادوگر کو لے کے آؤ. تو جادو کے علم میں وہ سمجھ گئے کہ یہ جادو نہیں ہے, یہ کوئی اور چیز ہے, یہ اللہ تعالیٰ کی طرف سے. فوراً جو ہے سجدے میں گر گئے. اور فما آمنا لموسا الا ذریۃ من قومہ علی خوف من فرعون و ملائہ ان یفتینہم. اور موسیٰ علیہ السلام کی قوم سے صرف کچھ نوجوان ईमान लाए इस खौफ से फिरौन और उसके लीडरों के खौफ से कि कहीं उनको तकलीफ में ना डाला जाए। अब यहां जुर्रियत के जो है दो इंटरप्रिटेशन आए हैं। देखिए एक कोई बोल दिए कि जुर्रियत बच्चे, जुर्रियत नस्ल के लिए आया है जो लिहाजा एक मुकाम पे जो है नूह अलैहि सलाम, इब्राहिम अलैहि सलाम, मूसा अलैहि सलाम इनका वाकया आया कि एक दूसरे की जुर्रियत में से थे, एक दूसरे की नस्ल में से थे। और बाज जगह जुर्रियत जो है कुछ लोगों के लिए, थोड़े के लिए आया। तो यहां ये बात एक कॉम्प्रोमाइज ये कर सकते हैं कि जो कौम थी उनकी उसमें से कुछ नौजवान जो है ईमान ले आए, और फिरौनियों में से सिर्फ एक ही आदमी ईमान लाया जिसके ऊपर सूरह मोमिन है हमारे पास। 40वीं सूरत जो है सूरह मोमिन, वो एक ही आदमी था जो फिरौनियों में से ईमान लाया और फिरौनियों को चमकाने लगा कि देखो तुम लोग गलत कर रहे हैं, फिरौन को भी समझाने लगा। तो ये इस खौफ से कि ये फिरौनी जो है इनको तकलीफ में ना डाल दें, सिर्फ जो है उनके नौजवान लोग, उनके कौम में से कुछ जो थे ईमान लाए। इनको बच्चे इसलिए नहीं मान सकते कि अब ये दरियाए नील क्रॉस करें। अब छोटे छोटे बच्चे तो क्रॉस नहीं करें। अब जैसा तारीख में बात आती है पूरी बनी इसराइल की कौम जो है क्रॉस करिए, तो एक बात यह भी आती कि उनकी नस्ल के कुछ लोग, उनकी कौम में से उनकी नस्ल के लोग जो है ईमान लाए थे। वह इन्ना फिरौन लआलिन फिल अर्ज़, और फिरौन जो है जमीन में डोमिनेटिंग हो गया था, हर एक पर छा जाता था। इन्नहु लमिनल मुसरफीन, और ये मुसरफीन में से था। मुसरफीन से पहले बात आई कि अपनी मेहनत किसी और जगह लगाना, जैसा लूत अलैहिस्सलाम की कौम की मिसाल आई, उनको भी मुसरफून कहा गया है। तो क्या हुआ, वो औरतों से अपनी शहवत पूरी करने, बीवियों से शहवत पूरी करने के बजाय मर्दों से शहवत पूरी करते थे। अपनी सलाहियतें, अपना वक्त और दूसरी जगह लगाना, अल्लाह से हट के दूसरी जगह जो है सलाहियतें लगाता था फिरौन और उसकी कौम। वखाला मूसा या कौमी इन कुंतुम आमनतुम बिल्लाही फअलैही तवक्कलु इन कुंतुम मुस्लिमून। और फिर मूसा अलैहि सलाम ने कहा कि ऐ कौम, अगर तुम अल्लाह पर ईमान लाते हो, अल्लाह ताला के वजूद पर यकीन रखते हो, तो फिर उसी पर भरोसा करो अगर तुम मुस्लिमीन हो, अगर तुम मुसलमान हो। तो मालूम हुआ कि फिरौन की कौम भी मुसलमान थी, अल्लाह ताला के सामने सरेंडर करने वाले थे। तो भरोसा अल्लाह ताला पे करो, ये फिरौन पे करने की जरूरत नहीं है। तो खालू अल्लाह ही तवक्कलना रब्बना ला तजअलना फितनतन लिलकौमि ज़ालिमीन। उन्होंने कहा कि बेशक हम अल्लाह ताला ही पे भरोसा करते हैं, अय हमारे पालने वाले मालिक, हमको जालिम कौम के लिए आजमाइश का जरिया मत बना दीजिए। ये दुआ हमको भी करना है, गैरों को आजमा रहे हमको मरवा के। हो चुका है कई वक्त हुआ है भाई, हम तो तकलीफ में ईमान पे कायम थे, अल्लाह ताला के फजल से हमको तकलीफ हुई, वहशत हुई, दहशत हुई, डर हुआ, सब हुआ। मालूम है कि दूसरों को आजमा रहे कि देखो तुम लोग इनके साथ ऐसा करे थे या नहीं करे थे। तो ये दुआ है कि या अल्लाह आप जालिम कौम को आजमाने के लिए हमको तख्ते मश्क मत बना दीजिए, हमको जरिया मत बना दीजिए उनको आजमा। भाई एक साहिब ईमान था, नमाज की पाबंदी करता था, उसको कोई साहब आके मार दिए, उसको आजमा लिया, देखो तू एक नेक बंदे को, मेरे नेक बंदे को उड़ा दिया था, आजमाइश उसकी होगी, तकलीफ दूसरों को होगी। तो ऐसा मत कीजिए, इनकी दुआ थी। वह नजीना भी रहमती का मिनल कौमिल काफिरीन, और हमको नजात दीजिए आपकी अपनी रहमत से, जो फायदा पहुंचाने वाली चीज है, ऐसी कौम से जो आपका इनकार कर रहे हैं, कुफर कर रहे हैं, ऐसी कौम से हमको नजात दीजिए। वह ओहेना इला मूसा व अखी ही अन तबव्वा लि कौमी कुमा भी मिस्रा बुयूता। और फिर हमने वही की मूसा अलैहि सलाम और हारून अलैहि सलाम उनके भाई के तरफ कि तुम अपनी कौम को मिस्र में बसाओ, सेटल करो, और वहां उनके जो है उनके घरों में बसाओ। वज अलू बियूतुकुम खिबलत, और तुम अपने घरों को खिबला बनाओ। देखिए खिबला क्या होता है, खिबला एक मरकज होता है जिसकी तरफ हम रुख करते हैं, ये खिबला है, काबे शरीफ की तरफ हम रुख कर रहे हैं। तो अभी जो है ये कौम बसी नहीं थी, अभी मिस्र में थी, अभी निकली नहीं थी, तो अपने घरों ही को जो है क़िबला बना के घरों ही में नमाज पढ़ लो। अभी जमात की बात जो है मालूम हो रहा है कि अभी नहीं आई है। वो अकीमुस्सलात, और फिर नमाज कायम करो। वो बशरिल मोमिनीन, और जो ईमान लाए हैं उनको खुशखबरी सुना दो। अब ये मोमिनीन कौन है, मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम पे जो ईमान लाए थे, ये मोमिनीन है। तो हम ही मुस्लिमीन और मोमिनीन नहीं है, बल्कि तमाम पैगंबरों पे जो ईमान लाए और अमल करे उनके अहकामात के मुताबिक, वो मोमिनीन और मुस्लिमीन है। वखाला मूसा रब्बना, अब देखिए यहां پیغمبر کی بد دعا آ رہی ہے. وقال موسى ربنا انك اتيت فرعون وملاه ملاه زينتا واموالا في الحياه الدنيا ربنا ليذلوا عن سبيلك. تو اے ہمارے پالنے والے مالک, تو نے فرعون اور ان کے لیڈرز کو اس دنیا کی زینت دی ہے, بھلائی ہے, گلیمرس چیزیں دی ہے, مال دیا ہے اس دنیا کی زندگی میں, تاکہ اے مالک کہ تیرے راستے سے لوگوں کو جو ہے گمراہ کریں. یہ جو مال اور دولت اور زینت کی چیز دی ہے وہ تیرے راستے پہ لانے کے لیے نہیں لگا رہے ہیں, بلکہ یہ پورا مال اور دولت تیرے راستے سے لوگوں کو ہٹانے, زلال کس کو بولتے ہیں, گمراہی, جنت کے راستے سے ہٹانے میں استعمال کر رہے ہیں. ربنت مس علی اموالہم, اے ہمارے پالنے والے مالک ان کے مالوں کو تباہ کر دیجئے, نبی کی ان کے مالوں کو تباہ کیجئے. وشدد علی قلوبہم, اور ان کے دلوں میں سختی ڈال دیجئے. نرم چیز میں کوئی چیز ابزارب ہوتی ہے, سخت چیز میں کوئی چیز ابزارب نہیں ہوتی. کہ سورہ بقرہ کی 74 آیت میں ہم پڑھ چکے ہیں کہ بعض پہاڑ ایسے ہوتے ہیں جس سے جھرنے نکلتے ہیں, بعض پہاڑ ایسے ہوتے ہیں جس میں ندیاں نکلتی ہیں. ہجارہ وہاں بات آئی ہے کہ جب پورس راک اس سے بھی سخت ہو گئی ہے دل ان کی, کہ کوئی چیز ابزارب نہیں. اسپنج ہے, آپ اسپنج پانی میں ڈالیے پورا پانی لے لیتا, کوئی پتھر پانی میں ڈالیے سخت ہے کچھ بھی نہیں لیتا. تو ان کے دل کو سخت کر دیجئے, شدید سخت کر دیجئے. فلا یومنون حتی یروا العذاب الالیم, اتنا سخت کیجئے کہ وہ ایمان اس وقت تک نہ لائیں جب تک کہ تکلیف دے عذاب نہ دیکھیں. کیسی بد دعا ہے کہ یا اللہ ان کو جو زینت شان و شوکت کی چیزیں دی ہے آپ نے, دولت دی ہے, اس کو تباہ کر دیجئے, اور ان کو اس وقت تک ایمان مت دیجئے جب تک کہ یہ آپ کا عذاب اور عذاب علیم نہ دیکھ لیں. اور پھر یہ بات ثابت ہے قرآن کے دوسرے مقامات پہ, عذاب دیکھنے کے بعد ایمان لانے میں کوئی فرق نہیں ہوتا. موت کے فرشتے دیکھ لینے کے بعد, توبہ کا دروازہ بند ہو جانے کے بعد, عذاب سورج کے مغرب سے نکلنے کے بعد, یہ آثار دیکھ لینے کے بعد ایمان لانا, پہلے ایمان لا لینا ہے تو ایمان ان کے کام نہیں آئے گا. اب اللہ تعالیٰ نے دعا قبول کی. خالا خد اجبتا خل اجیبت دعواتکما فاستقیما ولا تتبعانی سبیل الذین یعلمون. اللہ تعالیٰ نے دیا جواب دیا کہ ہم نے تم دونوں کی دعا قبول کی, تو تم دین پر قائم رہو اور ایسے لوگوں کے راستے پہ مت چلو, الذین لا یعلمون, جن کو علم نہیں. دیکھیں ایک جنرل حکم بھی ہے, قرآن حدیث کا کوئی علم نہیں ہے. ایک صاحب سے میری ملاقات ہوئی تھی کہیں کسی دعوت میں, بڑی اچھی باتیں کر رہے تھے وہ, تو میں بہت متاثر ہو کے معرفت الہی کی باتیں کر رہے ہیں, بڑی داڑھی وغیرہ, تو کھانا نکلنا تھا وہی باتیں کرتے بیٹھے ہوئے تھے. پھر خیر میں بعد میں کھانا ہونا کھانے کے بعد ایسی پوچھا, مولا آپ کن کن کے ترجمے پڑھتے ہیں؟ تو بولے نہیں میاں ہم قرآن پہ ابھی آئے کہاں, ابھی تو ہم قرآن پہ آئے ہی نہیں. بولے میں بولا پھر بغیر قرآن پہ آئے کہ آپ معرفت الہی کی بات کیا کر رہے ہیں؟ اس وقت قرآن وہ صحیح ذریعہ ہے جس کے ذریعے آپ اللہ تعالیٰ کو پہچان سکتے ہیں. تو علم نہیں ہے, بغیر علم کے اس قسم کی باتیں کر رہے ہیں. تو ایسے کئی لوگ ملیں گے آپ کو. تو یہاں ہم کو بھی لیسن, درس قرآن ہے, فرعون کے واقعات سے ہم کو بھی سبق لینا ہے کہ ایسے لوگوں کی پیروی مت کرو جن کو علم نہیں ہے, قرآن نہیں جانتے, حدیث نہیں جانتے, کچھ نہیں جانتے. بس ایک بنی ہوئی ہے کیفیت, بنی ہوئی ہے, اللہ بس معاف کرے. تو یہاں یہ بات معلوم ہوئی کہ نبی موسیٰ علیہ السلام, ہارون علیہ السلام کیا کرے, ان کا پہلا سٹیپ کیا تھا, یہ ہمارے لیے بہت ضروری ہے. درس قرآن, انہوں نے تبلیغ کی, پہلے محنت کی, تبلیغ کے بعد انہوں نے دعا کی, تو اللہ تعالیٰ نے تبلیغ کے بعد کی دعا قبول کی. ایک ہی سلسلہ ہے نبیوں کا, ہمارے پاس حدیث ہے کہ دیکھو لوگوں کو نیکی کی طرف بلاؤ, برائی سے روکو, ایسا نہ ہو کہ ایسا ایک وقت آ جائے کہ تم مجھ سے مانگو اور میں تم کو نہ دوں, تم اب دعائیں مانگو اور دعائیں تمہاری قبول نہ کرو. تو معلوم ہوا کہ دعا کی قبولیت کے لیے تبلیغ بہت ضروری ہے, دعاؤں کی قبولیت کے لیے اللہ کے راستے میں لگ جانا ہے, لوگوں کو نیکی کی طرف بلانا ہے, برائی سے روکنا ہے. اس کے لیے خود پہلے عمل کرنا ہے، تقریروں سے نہیں ہوتا۔ لوگ تالی بجا کے چلے جاتے ہیں، تقریروں سے نہیں ہوتا۔ تو یہاں موسیٰ علیہ السلام اور ہارون علیہ السلام کی سنت، رسول اللہ صلی اللہ علیہ وسلم کی بھی سنت وہی تھی کہ تبلیغ کرو، تبلیغ کے لیے نمونے بنو، آپ خود نمونے بنو۔ میں اس سے پہلے بول چکا ہوں کہ بھئی وہ سپٹمبر میں جو حادثہ ہوا تھا امریکہ میں، ایک مسلمان صاحب ہماری پہچانت کے کوئی نوجوان صاحب آئے، بولے صاحب میں آپ کا ترجمہ میرے ایک غیر مسلم دوست کو دیا، بولے ہی وانٹیڈ ٹو ریڈ واٹ از دیئر ان دا قرآن، آئی گیو ہم یور ٹرانسلیشن۔ میں بولا ڈیڈ یو ریڈ اٹ؟ نو نو آئی ڈنٹ ریڈ اٹ۔ تو یہ ہمارا اسلام ہے، میں تو نہیں پڑھوں گا۔ دیکھیے اسلام بہترین مذہب ہے، کیوں؟ میں مسلمان ہوں، یہ بات غلط ہے۔ بہترین مذہب ہے تو پھر آپ پڑھیے، پڑھ کے جو ہے خود عمل کیجئے، لوگ خود آئیں گے، بولنے کی بھی ضرورت نہیں ہے۔ بولنے ایک نمونہ، پوری کمیونٹی جب نمونہ بنے گی تو لوگ خود آ جائیں گے، بولنے کی بھی ضرورت نہیں ہے۔ تو یہاں اس واقعے سے ہم کو یہ بات ملتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جس طریقے سے تبلیغ کرے، موسیٰ علیہ السلام، ہارون علیہ السلام جس طریقے سے تبلیغ کیے اور دعائیں مانگے، ان کی دعائیں اللہ تعالیٰ نے قبول کی۔ اگر ہم کو اعتراض ہے کہ ہماری دعائیں قبول نہیں ہوتی تو ہم یہ کام چھوڑ دیے ہیں، یہ کام ہم پھر لگ جائیں اس کام میں۔ وہ جاوزنا بنی اسرائیل بحر فأتبعوه فرعون وجنوده بغیا وعدوا، اور پھر ہم نے بنی اسرائیل کو سمندر پار کروایا، ریڈ سی پار کروائی۔ وہ کیا ہے واقعہ؟ آیا ہے کہ موسیٰ علیہ السلام سے کہا کہ بحر پہ عصا مارو، وہ عصا مارے، پانی چیرے گیا دیوار کی طرح کلتود، ادھر ایک دیوار ادھر ایک دیوار، بنی اسرائیل پورے نکل گئے۔ اب فرعون اور اس کی جو فوج تھی، دیکھیے یہ لوگ نکل گئے، یہ لوگ بھی پورے آ گئے بیچ میں۔ تو جب بیچ میں آ گئے تو دونوں طرف کے پانی کو اللہ تعالیٰ نے حکم دیا ملنے کا، اور وہ لوگ غرق ہو گئے، ڈوب گئے فرعون کی قوم۔ اتنا بڑا معجزہ، ایک قوم کو بچا لیا، دوسری پوری قوم کو چھوڑ، پورے پیلسز وہ یہ سب پورا چھوڑ کے چلے گئے۔ سوچ کے دیکھیے آپ، بھائی ایک قوم ہے کسی چیز کے لیے کہیں پوری چلے گئی، اس کے پورے پیلسز وغیرہ تباہ ہو گئے، پورے زیورات، پورا جو خزانہ تھا پورا تباہ ہو گیا، چھوڑ کے چلے گئے، کچھ بھی نہیں، ساتھ لے کے نہیں جا سکے۔ اب یہاں سے بات سمجھ میں آتی کہ فرعون کو کیا ہوا، حتی اذا ادراکہ الغرق، یہاں تک کہ ان کو وہ ڈوب گئے۔ خالا آمنتو انہ لا الہ الا الذی آمنت بہ بنو اسرائیل وانا من المسلمین، تو فرعون نے کہا کہ میں ایمان لاتا ہوں کہ بے شک نہیں ہے کوئی الہ، نہیں ہے کوئی معبود، نہیں ہے کوئی سپریم اتھارٹی سوائے اس کے جس پر بنی اسرائیل نے ایمان لایا تھا، یعنی اللہ پر، اور میں مسلمین میں سے ہوں، میں سرنڈر کرنے والا ہوں۔ موسیٰ علیہ السلام کی دعا قبول ہوئی، کیا بولے تھے؟ فلا یومنو حتی یرعو العذاب العلیم، کہ جب تک یہ تکلیف دی عذاب نہ دیکھیں، یہ ایمان نہ لائیں۔ یہ اللہ تعالیٰ سے دعا کی تھی، ویسی ہوا، عذاب دیکھنے کے بعد ایمان لائے، تو اللہ تعالیٰ کی طرف سے جواب کیا آیا؟ الان، اب ایمان لاتے ہو؟ پہلے جب دعوت دیے تھے، جب تو ایمان نہیں لائے، اب ایمان لاتے ہو؟ وَقَدْ أَسَيْتَ قَبْلُ وَكُنْتَ مِنَ الْمُفْسِدِينَ، اور اس سے پہلے تو تم نے نافرمانی کی، اور تم مفسدین میں سے، فساد کرنے والوں میں سے تھے، ڈس آرڈر پیدا کرنے والوں میں سے تھے۔ دیکھیے فساد کیا ہوتا، اب یہ جان نمازیں ہیں، اپنے سلیقے سے بچھی ہوئی ہیں، یہ اصلاح ہے، ریکٹیفائی کرنا، ٹھیک ہر چیز کو کرنا، ریکنسائل کرنا۔ فساد اس کا اپوزٹ ہے۔ اب کوئی اٹھا اور جامن نماز میں کوئی ادھر ادھر کر کے کپا بنا کے ڈال دیا، یہ ڈس آرڈر ہے۔ تو معلوم ہوا کہ اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کے قانون کے خلاف جانا فساد ہے، اور ہم ذمہ دار ہیں اس کے۔ تم بہترین امت ہو جو انسانوں کے لیے نکالی گئی ہے، تم لوگوں کو نیکی کی طرف بلاتے ہو، برائی سے روکتے ہو، اور اللہ پہ ایمان لاتے ہیں۔ سورہ آل عمران 110 آیت، 104 آیت میں کہا کہ تم بہترین امت، تم میں سے ایک جماعت ایسی ہونی چاہیے جو لوگوں کو نیکی کی طرف بلائے، برائی سے روکے۔ کیا کر رہے ہیں ہم کام؟ اگر بلا بھی رہے ہیں تو عمل نہیں کر رہے ہیں، نمونے خراب پیش کر رہے ہیں ہم لوگوں کے سامنے، نمونے اپنے ٹھیک کریں۔ تو یہ جو ہے پہلے مفسدین میں سے تھا۔ فَالْيَوْمَ نُنَجِّيكَ بِبَدَنِكَ لِتَكُونَ مِنَ الْخَلْفَكَ آيَةً، اور آج ہم تجھے تیرے بدن سے بچا لیں گے تاکہ تو تیرے پیچھے آنے والوں کے لیے ایک نشانی ہو جائے عذاب کی۔ لہذا بتایا جاتا ہے کہ इंसाइक्लोपीडिया ब्रिटानिका की न्यूज है कि फिरौन की ममी जो है इजिप्ट में प्रिजर्व्ड है। ये फिरौन के जमाने में यह था कि वो पूरी बॉडी को कुछ केमिकल्स वगैरह मिला के प्रिजर्व कर देते थे। तो खैर इस पे काफ़ी बहस हुई है, अब्दुल्ला यूसुफ अली वगैरह तमाम लोग जो है इस पे काफ़ी वो किए हैं। बहरहाल ये मुत्तफिक हैं लोग कि फिरौन की ममी, और कुरान में है ये बात, वो प्रिजर्व करी हुई है, इजिप्ट में मिस्र में जो है आज भी मौजूद है। वो इन्ना कसीरम मिनन नासी अन आयातिना लगाफिलून, और बेशक इंसानों में से कसीर तेदाद हमारी आयतों से गाफिल है। गाफिल या तो लाइल्म है या लापरवाह है। देखिए बात समझिए, लाइल्म कौन है? जो मुसलमान नहीं है, वो हमारी आयतें पढ़ते ही नहीं, गाफिल है। लापरवाह कौन है? हम हैं, उस पर अमल ही नहीं करते। अब ये आयत का जो मतलब आता है, एक तो कुरान के जुमले, कुरान के जुमलों से गाफिल रहना, लापरवाह रहना, कुरान पे अमल नहीं करना, कुरान जानने ही नहीं, कभी पढ़े ही नहीं थे। और एक आयत मौजिज़ों के लिए आती है, ये मौजिज़े जो बताए हैं, कश्ती का बनना और दूसरों का डूबना, फिर मूसा अलैहिस्सलाम के जादूगरों को हराना, ये मौजिज़ों से ये लोग लाइल्म में गाफिल हैं। और तीसरा जो है कुदरत, सुबह शाम होना, बारिश होना, गर्मी होना, सर्दी, तमाम अल्लाह ताला की कुदरत की निशानियां हैं। भाई कोई है जो इस वक्त दुनिया का टेम्परेचर अपनी मर्जी से एडजस्ट करे? नहीं साहब, बहुत गर्मी हो रही है, टेम्परेचर थोड़ा सा कम करिए आप, पूरी दुनिया का नहीं हो। तो इसके बावजूद जो है ये लोग ईमान नहीं लाते। तो यहाँ आज रोक देंगे हम इंशाल्लाह, इसके बाद आपके इतवार को लेंगे। तिलावत कुरान के बारे में चंद अहादीस हैं, और ज़रा यहाँ तर्जुमों में बास जगह पे मुझे, मैं समझता हूँ मुझे खुद थोड़ा तर्जुमा कर देना पड़ेगा, कि उबैदा रज़ील्ला तु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ऐ अहले कुरान, कुरान को तकिया ना बनाओ। कुरान को तकिया ना बनाओ का मतलब ये होता है कि इसको यानी पीठ के पीछे मत छोड़ दो, जैसा तकिए पे सो जाते इत्मीनान से, कुरान का ठेका लेके जो है टेका लेके अपना पढ़े हुए हैं उस पर अमल नहीं कर रहे हैं, और वतलूहू हक्का तिलावती, और उसकी तिलावत करो जैसे कि उसकी तिलावत करने का हक है। अब तिलावत के माने इससे पहले आ चुके थे कि तिलावत का मतलब यह है कि मैं तफसील में गया तो बहुत लंबा हो जाएगा, कई वक्त समझा चुका हूँ मैं बात को, कि तिलावत का मतलब ये होता है कि पढ़ना इस नीयत से कि अमल करना। तो लिहाजा पढ़ना, समझना, अमल ऐसे करना कि आप कुरान को रिफ्लेक्ट करें, आपको देख के लोग समझे कि ये कुरान में है, ये कुरान में नहीं है। नहीं भाई, मुसलमान ऐसा नहीं करते, ये कुरान में नहीं होएगा, मुसलमान ऐसा करते ये कुरान में होगा, ये तिलावत का हक है। तो कुरान को ऐसा पढ़ो, और फिर रात और दिन पढ़ते रहो, वो अफशहू, और इसको फैलाओ। इसको कैसा फैलाएंगे आप? भाई खुद अमल करेंगे, लोगों को तरगीब दिलाएंगे, तबलीग करेंगे, तो ये बात फैलेगी। वह तगन्नाहू, अब ये देखिए तगन्नाहू जो है, और इसको तगन्नु करो, ये गिना से है। जरा थोड़ा सा बात को समझिए, गनी इंडिपेंडेंट को बोलते हैं, गनी जो है इंडिपेंडेंट को बोलते हैं, आजाद, किसी का डिपेंड, समद है, सब उस पर भरोसा करते हैं, गनी है वो, किसी पर भरोसा करने की जरूरत नहीं है, बिल्कुल आजाद है, इंडिपेंडेंट है। अब जैसा एक थोड़ी सी ग्रामर जहन में लाइए, अलीमा उसने जाना, अल्लामा उसने दूसरों को जानने लगवाया, जब तजदीद आ जाती है, अलीमा उसने जाना, अल्लामा उसने जानने लगवाया, तो गनी, गनी का मतलब जो है खुद आजाद होना, और तगन्नाहू हो उसके जरिए दूसरों को आजाद करो दूसरे चीजों से। देखिए एक जैसा एक और एक हदीस मिश्कात में आई है, मुझे बड़ी अजीब सी कैफियत हुई वो पढ़ के, कि उसमें कहा गया कि जो अच्छी आवाज से कुरान ना पढ़े वो हम में से नहीं है। एक अजीब किस्म की कैफियत हुई डिप्रेशन की, कि भाई मेरी आवाज अच्छी नहीं है, अब मैं अच्छी आवाज से नहीं पढ़ूं कुरान तो फिर मैं मुसलमानों में नहीं होऊंगा। मैं समझता हूं 1,00,000 में मुश्किल से 1-2 लोग होंगे जिनकी आवाज बड़ी अच्छी होगी, फिर अल्लाह पे ईमान, फरिश्तों पे ईमान, किताबों पे तमाम ईमान, सब गया। तो मैं अरबी चेक किया, अल्लाह का फजल हुआ, अरबी चेक किया तो वहां भी ये गिना का लफ्ज आया। देखिए हमारे पास मोगनी गाने वाले को बोलते हैं, तो गाने वाले की आवाज अच्छी होती, चलो बोल दिया अच्छी आवाज। मैं अगर उसका तर्जुमा करने बैठता तो ये बोलता था कि जिसको कुरान गनी ना कर दे, माला माल ना कर दे, वो हम में से नहीं। वन हुम द कुरान डजंट एनरिच, वन हुम द कुरान डजंट मेक इंडिपेंडेंट ऑफ एवरी अदर थिंग, ही इज नॉट ऑफ अस। ये बात समझ में आती। तो यहां बोल रहे हैं कि कुरान की रात दिन तिलावत करो, अमल की नीयत से नमूना बनो, उसके बाद में जो है इसको फैलाओ। फिर इस पे देखिए सूरह लहब जो है, सूरह लहब याद है कि सूरह लहब, तबत यदा अभी लहबी हो तब मा अगना अनहु मालहु अमा कसम, मा अगना अनहु मालहु अमा कसम। यह गनी से ही है, मा अगना यानी उसका माल और उसकी कमाई कुछ काम ना आया, ला निकाल दीजिए काम आना। तो अब यहां मतलब होगा कि तुम कुरान को काम में लाओ, कुरान पढ़ो, रिफ्लेक्ट करो, फिर उसके बाद में जो है तुम उसको तकिया ना बनाओ और रात दिन उसको पढ़ते रहो और फिर रात दिन रिफ्लेक्ट करते रहो। यहां भी रात और दिन पढ़ते रहेंगे बोले तो रात दिन कुरान पढ़ना क्या, कुरान को रिफ्लेक्ट करते रहो रात दिन। ये बात ये भी समझ में आती है कि ये जो बात आ रही है कि मिन अनाइल लैली व नहार, रात दिन कुरान कैसा पढ़ते रहेंगे, रात दिन कुरान का रिफ्लेक्शन करते रहो, हर लम्हा जो है कुरान तुमसे रिफ्लेक्ट हो और इसको फैलाओ और फिर इसको काम में लाओ, काम में लाने लगवाओ। और फिर कहा कि वो तदब्बुर माफी और इसके अंदर जो है इस पर गौर फिक्र करो, अंधे भैरों के ऐसा मत गिर जाओ उसके ऊपर, गौर फिक्र करो। तफसीर इसी को बोलते हैं, एक तर्जुमा होता है एक तफसीर होता है, गौर फिक्र करो, फिर लअल्लकुम तुफ्लिहून ताकि तुम कामयाबी हासिल करो। और फिर एक आखिरी बात यह आ रही है कि इसको दुनिया कमाने के लिए जरिया मत बनाओ, बल्कि इसकी जो है अल्लाह को खुश करने और आखिरत कमाने के लिए जो है जरिया बनाओ, दुनिया कमाने के लिए इसको जरिया मत बनाओ। फिर दूसरी हदीस है कि हजरत अबू जर गफारी रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि मैं हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ, मैंने अर्ज किया कुछ वसीयत फरमाएं, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह का तख्वा इख्तियार करो, यानी अल्लाह से डरो, अल्लाह से डर के गुनाहों से बचो और नेक अमल करो, ये चीज तुम्हारे पूरे दीन और तमाम मामलात को ठीक हालत में रखने वाली है। जब अल्लाह से तुम डरोगे, गुनाहों से बचोगे और नेक अमल करोगे तो तुम्हारी तमाम जिंदगी के तमाम हालात ठीक ठाक चलेंगे। मैंने कहा कुछ और फरमाइए, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अपने को कुरान की तिलावत और अल्लाह अज़्ज़ोजल की जिक्र का पाबंद बना लो तो अल्लाह ताला तुम्हारा जिक्र आसमान में करेगा और जिंदगी की तारीकियों में तुम्हारे लिए रोशनी का काम, ये चीज रोशनी का काम देगी। यानी कुरान पढ़ने का पाबंद बन जाना, अल्लाह का जिक्र करने के पाबंद हो जाना, कुरान भी अल्लाह का जिक्र है, नमाज भी अल्लाह का जिक्र है, तो होगा यह कि अल्लाह ताला तुम्हारा जिक्र बड़ी बड़ी महफिल में करेगा और जिंदगियों में जो तारीकियां हैं, जो अंधेरे हैं, वो कुरान के जरिए उसको दूर कर दे, और कोई जरिया नहीं है। देखिए हम हदीस पे भी इसलिए अमल करते हैं कि अति अल्लाह व अति रसूल है सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह ताला का हुक्म है कुरान की इताअत करो, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत करो, जिसने रसूल की इताअत की उसने कुरान की अल्लाह की इताअत की, कुरान में बात आ गई है। और फिर कहा कि जो तुम्हारे उलुल अम्र हैं, जो लीडर्स हैं, उनकी इताअत करो, अगर वो कुरान और हदीस से हटे तो फिर रिवर्ट बैक टू कुरान एंड हदीस, दो ही अथॉरिटीज हैं हमारे पास। तो तुम ये दो अथॉरिटीज पे आ जाओगे तो फिर तारीकी से निकल के रोशनी में आ जाओगे, तुम तीसरी अथॉरिटी को जिंदगी में लाओगे तो फिर तबाह हो जाओगे, जैसा कि हम तबाह हैं, मेजॉरिटी हमारी तबाह है, अल्लाह माफ करे। आखिरी हदीस है आज की और बड़ी अहम हदीस है ये कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दिल को भी जंग लगता है जैसे कि लोहे को पानी से जंग लगता है, लोहा आप पानी में एक्सपोज कर दें तो थोड़े दिन में जंग आता, फिर फाइनली क्या होता, वो टूट जाता, बड़े बड़े खंभे लगे हुए हैं लाइट के, सुराखा जंग आके सुराखा पड़ के, जरा एक धक्का मारो आप उतना बड़ा लोहे का खंभा गिर जाता है। तो मतलब यह है कि जंग से चीज कमजोर हो जाती है। बात ये मिसाल से बात समझना है कि जंग जो है लोहे को कमजोर कर देती है। तो पूछा गया कि दिलों के जंग को दूर करने वाली क्या चीज है, जैसा दिलों पे भी जंग आ जाता है तो इसको दूर करने वाली क्या चीज है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दिल का जंग इस तरह दूर होता है कि आदमी मौत को बहुत याद करे, और दूसरे ये कि कुरान की तिलावत करे, मौत को बहुत याद करे। लेकिन बड़ी परेशानी है वो है। अब उन्होंने बोले भाई परसों देते, बोल के देते कि नहीं की, अजी शाम कुछ खत्म हो गया, परसों की क्या बात कर रहे हैं आप, दूसरे लम्हे की बात नहीं कर सकते तो परसों की क्या बात कर रहे हैं। तो मौत को याद करने से ख्वाहिशें खत्म हो जाती है। लंबी लंबी बड़ी बड़ी जो ख्वाहिशें, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक चार खाने बनाए और कहा कि ये जिंदगी है, और एक लकीर उतारी वो खानों के आगे, बोले ये उम्मीद है इंसान की, यानी जिंदगी के आगे निकल जाती है। मरना है एक उम्र में, वो उम्र के बाद की चीजें सोच रहे हैं आप। तो नवासे नवासों की शादियां करना है, कहां से रहते हैं। तो बोले मौत को ज्यादा याद करो, दिल का जंग निकल जाता। जंग जब निकलता तो दिल में कुव्वत आती। देखिए जब किसी चीज का जंग निकल जाता तो वो आती है, दिल में कुव्वत आती है। और कुरान की तिलावत करो, जहां कोई बात हुई, देखिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत रही, जब कोई परेशानी होती फौरन आप नमाज के लिए खड़े रह जाते। नमाज में क्या पढ़ते, कुरान पढ़ते। आपकी मादरी जबान अरबी है, अरबी थी, और आपको मालूम था आप क्या पढ़ रहे हैं। वो पढ़ते जो है एक अजीब किस्म की सुकून की कैफियत पैदा हो जाती है। तो आज भी हम भी अगर ये प्रैक्टिस करें कि दिन रात कुरान की तिलावत करें और ये जिंदगी को थोड़ी देर भूलते हुए मौत को याद करें, तो इंशाल्लाह हमारे दिल में भी वैसी कुव्वत आ जाएगी जैसा जंग निकालने के बाद लोहे में जो है कुव्वत आ जाएगी। जंग निकालने का एक तरीका और भी है कि रस्ट प्रूफ पेंट मार देते आप उस पर, कि लोहा कमजोर नहीं होना। तो इस तरीके से दिल कमजोर नहीं होना, उसके लिए जो है हम अल्लाह मौत को याद करें और अल्लाह का कलाम जो कुरान है उसको तिलावत करें। मतलब यह है कि ऐसा पढ़ें, ऐसा समझें, ऐसा अमल करें कि लोग समझें कि यह कुरान में है और ये कुरान में नहीं है। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन अब्दिका व रसूलिका व सल्ली अलल मोमिनीन वल मोमिनाति वल मुस्लिमीन वल मुस्लिमात। ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا هب لنا من لدنك رحمة إنك أنت الوهاب سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين